السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أهله، فصل على محمد كما أنت أهله، وفعل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. آج ہم کشف حلقہ کشف المحجوب کا باب نمبر 10 پڑھ رہے ہیں. یہ کتاب حضرت پیر علی حجویری رحمت اللہ تعالی علیہ المعروف داتا صاحب ان کی لکھی ہوئی ہے، ان کی لکھی ہوئی. اس کو لکھے ہوئے تقریباً 1000 سال سے زیادہ عرصہ ہو گیا ہے، اور آج ہم اس کا 10ویں باب کی پہلی فصل اور اس میں تابعین اور صوفیہ کرام کا تذکرہ ہے، اور تابعین میں حضرت خواجہ اویس کرنی رحم اللہ تعالی علیہ کا تذکرہ ہے. آپ لکھتے ہیں حضرت پیر علی حجویری رحمت اللہ علیہ اپنی کتاب میں، آپ تابعین میں سے ہیں، امت کے آفتاب اور دین و مذہب کی شمع حضرت اویس کرنی رحم اللہ، آپ اہل تصوف کے نزدیک مشائخ کے بار میں سے ہیں اور زمانہ رسول میں موجود تھے صلی اللہ علیہ وسلم. دو وجہ سے آپ کا دیدار نہ کر سکے، ایک وجہ حال جذب کے غلبے کی وجہ سے، حال جذب کے غلبے کی وجہ سے، اور دوسری وجہ اپنی والدہ کا حق ادا کرنے کی وجہ سے. اور پیغمبر علیہ السلام نے فرمایا، قبیلہ کرم کا ایک فرد ہے جس کا نام اویس ہے، قیامت کے روز ربیعہ و مضر کی بکریوں کے بالوں کے برابر میری امت کی شفاعت کرے گا. اور آپ نے فرمایا، حضرت عمر اور علی کرم اللہ وجہ کی طرف متوجہ ہو کر فرمایا کہ تم اس کو دیکھو گے، وہ چھوٹے اور درمیانے قد کا اور لمبے بالوں والا آدمی، اس کے بائیں پہلو پر ایک درہم کے برابر سفید داغ ہے جو چمبل کے سوا کسی اور چیز کا داغ نہیں، اور ہاتھ کی ہتھیلی پر بھی ایسا ہی داغ ہے، اور میری امت میں یہ ان قبائل کی بکریوں کی تعداد کے برابر شفاعت کرے گا، اور جب تم دیکھو اس کو میرا سلام کہنا اور اس سے کہنا کہ میری امت کے لیے دعا کرے. اور حضرت عمر رضی اللہ تعالی عنہ کی وفات کے بعد مکہ تشریف لائے، اور جب حضرت عمر رضی اللہ تعالی عنہ کی وفات کے بعد مکہ تشریف لائے اور امیر المومنین کرم اللہ وجہ آپ کے ہمراہ تھے، تو آپ نے خطبہ میں فرمایا، اے اہل نجد اٹھو. اہل نجد اٹھے تو اپنے آپ نے ان سے پوچھا کہ کیا کوئی تمہارے شخص درمیان میں قبیلہ کرم میں سے بھی ہے؟ فرمایا، ہاں ہے. چنانچہ کچھ لوگ آپ کے سامنے پیش ہوئے، آپ نے ان سے اویس کا حال پوچھا، انہوں نے کہا، اویس نامی وہ تو دیوانہ ہے، آبادی میں نہیں رہتا، ویرانوں میں رہتا ہے، نہ کوئی شخص اس کے پاس بیٹھتا ہے، اور جو کچھ لوگ کھاتے ہیں وہ نہیں کھاتا، اور غم اور خوشی نہیں جانتا، جب لوگ ہنستے ہیں تو وہ روتا ہے، اور جب وہ روتے ہیں تو وہ ہنستا ہے. عمر رضی اللہ تعالی عنہ نے فرمایا، میں ان سے ملنا چاہتا ہوں، یعنی حضرت خواجہ اویس کرنی رحم اللہ تعالی علیہ سے میں ملنا چاہتا ہوں۔ انہوں نے کہا وہ تو ہمارے اونٹوں کے ساتھ جنگل میں ہے، اونٹ چرا رہا ہے جنگل میں۔ ہر دو امیر یعنی حضرت عمر اور حضرت علی اٹھے اور ان کے پاس چلے گئے۔ اس وقت نماز میں تھے، فارغ ہوئے تو سلام کیا اور اپنے پہلو اور ہتیلی کا نشان دکھایا، تب ان کو درست پایا۔ اور پھر انہوں نے ان سے دعا کی درخواست کی اور پیغمبر صلی اللہ تعالی علیہ وسلم کا سلام پہنچایا اور امت کے لیے دعا کرنے کے لیے فرمائش کی۔ یہ حضرات کچھ دیر ان کے پاس ٹھہرے، تب انہوں نے کہا آپ کو تکلیف ہوئی، آپ واپس لوٹ جائیے، قیامت کے نزدیک ہے، تب ہمیں وہاں ایسی ملاقات ہوگی، کبھی اس سے محروم نہ ہوں گے، کیونکہ میں سفر قیامت کا سامان کرنے میں مشغول ہوں۔ جب قبیلہ کرم کے لوگ واپس گئے تو ان کے دلوں میں اویس کا مرتبہ اور عزت بڑھ گئی، چنانچہ وہ وہاں سے کوفہ چلے گئے۔ اور حزیم بن حسان نے ایک روز ان کو دیکھا کہ اس کے بعد کسی نے نہیں دیکھا۔ اور جب حضرت امیر المومنین علی کرم اللہ وجہ کے عہد خلافت میں فتنہ بپا ہوا، تب وہ وہاں سے وہاں آئے اور امیر المومنین کے ہمراہ جنگ صفین کے روز آپ کے مقابل میں کھڑے ہو کر لڑے اور شہادت پائی۔ اور آپ سے روایت ہے کہ سلامتی تنہائی میں ہے، اس لیے جس کا دل تنہا ہو وہ غیر کے خیال سے الگ ہوتا ہے اور اپنے تمام احوال میں خلقت سے بے تعلق ہو جاتا ہے، یہاں تک کہ سب آفات سے محفوظ رہتا ہے اور سب لوگوں سے منہ پھیر لیتا ہے۔ لیکن اگر کوئی یہ خیال کرے کہ وحدت تنہا جینا ہے تو یہ محال ہے، کیونکہ جب تک شیطان کو کسی کے دل سے صحبت ہوتی ہے اور نفس امارہ کو اس کے سینے میں غلبہ ہوتا ہے، اور جب تک دنیا آخرت کا فکر اور خلقت کا خیال ہوتا ہے، تب تک وحدت نہیں ہوتی۔ اللہ پاک ایسے نیک بندوں کو صدا ان کی محبتوں کے ساتھ سلامت رکھے۔ آج کا ہمارا سبق جو پیر علی حجویری رحمت اللہ علیہ المعروف داتا صاحب ہمیں دینا چاہ رہے اپنی کتاب کشف المحجوب میں، وہ سبق کیا ہے؟ آپ نے فرمایا کہ حضرت خواجہ اویس کرنی رحمت اللہ تعالی علیہ دو وجہ سے سرور کونین صلی اللہ تعالی علیہ وسلم کا دور پایا بھی، لیکن دو وجہ سے آپ کا دیدار نہ کر سکے۔ ایک وجہ تو یہ فرمائی کہ ان پر جذب کا غلبہ تھا، حال کا غلبہ تھا، اور دوسری وجہ فرمائی کہ والدہ محترمہ کی خدمت اور ان کا حق ادا کرنے میں لگے ہوئے تھے۔ یہ دو وجہ فرمائی، ایک ان پہ جذب کا غلبہ تھا، حال کا غلبہ تھا، اور دوسرا والدہ صاحبہ کی خدمت۔ یہ جذب کیا ہے؟ اللہ جل شانہ کی محبت اور عشق الہی اور عشق مصطفیٰ صلی اللہ تعالی علیہ وسلم جب دل میں اتنا رچ بس جاتا ہے تو دل اس کے ساتھ اتنا اللہ کی ذات کی طرف متوجہ ہوتا ہے، اتنا زیادہ تو دل کے ساتھ ایک کیفیت ہوتی ہے جس کا تعلق اللہ کے ساتھ اور بندے کے ساتھ ہوتا ہے، دوسرا سمجھ نہیں پاتا، اور پھر وہ دل حیرت انگیز کرشمے کمالات اور مشاہدے کرتا ہے۔ ان کرشموں کمالات اور مشاہدوں کے ساتھ جو شخص زندگی گزارتا ہے اس کو جذب کی کیفیت میں کہتے ہیں، اسی کو مجذوب کہتے ہیں۔ جس کے دل کے اندر اللہ جل شانہ کی محبت جذب ہو جائے اسے مجذوب کہتے ہیں۔ ایک بات میں اکثر عرض کیا کرتا ہوں، ہر دیوانہ مجذوب نہیں ہوتا، مجنون اور مجذوب میں فرق ہے۔ مجنون پاگل کو کہتے ہیں، اور مجذوب اس شخص کو کہتے ہیں جس کے دل کے اندر عشق الہی اور عشق مصطفیٰ جذب ہو جائے، اور اتنا جذب ہو جائے پھر وہ اپنی اصلی حالت میں نہ رہے، اس کی سوچ اس کی نہ ہو، اس کی سمجھ اس کی نہ ہو، اس کی عقل، اس کا احساس، اس کا ادراک اس کا نہ ہو، وہ اپنی عقل، احساس اور ادراک میں بظاہر انسانوں کے ساتھ ہو لیکن اصل میں کہیں اور ہو، جس کو ہمارے عام معاشرے میں پہنچی ہوئی سرکار یا پہنچا ہوا یعنی اللہ کے پاس پہنچا ہوا۔ دنیا کے مشغلوں میں ہم بخدا رہے، سب کے ساتھ رہتے ہوئے سب سے جدا رہے۔ تھے تو دنیا کے مشغلوں میں لیکن دنیا کے مشغلوں میں رہتے ہوئے بھی اللہ کے ساتھ ہماری تار، ہمارا تعلق اور ہماری محبت جڑی ہوئی تھی۔ لوگ ہمیں دنیا دار سمجھتے تھے، دکاندار سمجھتے تھے، صنعت کار، کاشتکار سمجھتے تھے، کہ دنیا کے مشغلوں میں رہتے ہوئے ہماری نسبت اللہ جل شانہ کی ذات عالی کے ساتھ جڑی رہی اور دل میں اللہ ہی اللہ تھا۔ جس کو میں پھر کہوں گا، دنیا کے مشغلوں میں ہم باخدا رہے، مشغلے دنیا کے، مصروفیت دنیا کی، لیکن ان دنیا کے مشغلوں اور مصروفیتوں میں ہم اللہ کی ذات عالی کے ساتھ جڑے رہے، دنیا کے مشغلوں میں ہم باخدا رہے، سب کے ساتھ رہتے ہوئے سب سے جدا رہے۔ رہے سب کے ساتھ رہے ہیں، کن فی الدنیا غریبا، دنیا میں ایسے رہے تجھے کوئی پہچان نہ سکے، سب کے ساتھ رہتے ہوئے سب سے جدا رہے۔ یہ کیفیات اور یہ انداز اگر ہماری طبیعتوں میں ہو، ان کیفیتوں کے ساتھ، ان اندازوں کے ساتھ، ان حالات کے ساتھ اللہ کی رحمت متوجہ ہوتی ہے، اور یہ شخص کسی اور دنیا کا شخص ہوتا ہے۔ یہی حالت حضرت خواجہ اویس کرنی کی تھی، حضرت اویس کی یہی حالت۔ انہوں نے غائبانہ اسلام قبول کیا، آقا مدینے والے کا دور دیکھا، تشریف نہیں لائے۔ اس دن مجھ سے کہنے لگے ایک صاحب، کل ہی کہنے لگے، وہ کہنے لگے ایک صاحب ہیں، وہ تسبیح خانے سے نسبت ہے۔ تو میں نے ان سے کہا، آپ ملاقات کے لیے آئیں، آپ کو ٹوکن لے دیں۔ کہنے لگے میں ملاقات نہیں کرتا۔ میرے بارے میں کہا کہ میں اپنے مرشد سے ملاقات نہیں کرتا، کہ لوگ تو ملاقات چاہتے ہیں، تم کہتے ہو ملاقات ہی نہیں کرتا۔ کہا کہ ملاقات میں یہ ہے کہ بس میں بات ہی نہیں کر سکتا، مجھے رونا ہی رونا آتا ہے، میں وہ ملاقات کی کیفیت برداشت نہیں کر سکتا، مجھے تو رونا ہی آتا ہے۔ ایک بندہ، ایک عام انسان کے بارے میں جب دل میں محبت آ جائے، یہ کیفیات بیان کرتا ہے۔ ایک طرف حضرت خواجہ اویس کرنی کا عشق ہے، اور ایک طرف عظیم ہستی حضرت محمد صلی اللہ تعالی علیہ وسلم ہیں، اس راز و نیاز کی کیا کیفیت ہوگی؟ ان مخفی کیفیتوں کا جو دل کے اندر موجزن ہے وہ کیا ہوگا انداز؟ جب دل میں کسی چیز کی کیفیت کا 100% اتر جانا ہو جاتا ہے تو پھر دل جو ہے وہ ہر وقت اس کی سوچیں ہوتی ہیں۔ ماں بچے کو سکول بھیج کر، ایک ہی بچہ ہے، پتہ چلا بچے ہوا ہو رہے ہیں، اب سکول بھیجتی ہے، کھانا پکاتے ہوئے خیال بچے کا ہوتا ہے، پانی خود پیتے ہوئے خیال بچے کا، پتہ نہیں اس نے پیا ہوگا نہیں پیا ہوگا، ہر وقت اس کے تصور میں، ہر وقت اسی کا تصور، ہر وقت اسی کا خیال۔ اچھا کیا خیال ہے؟ اس تصور اور خیال کے لیے ماں ہاتھ میں تسبیح اٹھاتی ہے، بچہ 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 بچہ، دیکھو جی بچہ میں آج تیری 500 تسبیحیں کی ہیں تیرے نام کی، میں تسبیح اٹھاتی۔ اچھا کسی کو پتہ بھی ہوتا ہے کہ دل میں بچے کو یاد کر رہے ہوتا ہے؟ پتہ ہی نہیں ہوتا کہ بچے کو یاد کر رہے، دل میں ہوتا بچہ، پھر دروازے کی آہٹ ہوتی کہ تو بچہ آ گیا، کہ نہیں ابھی، پھر گھڑی دیکھتی کہ نہیں ابھی تو اس کے سکول کا ٹائم ابھی نہیں ہوا۔ یہ جو اندر ایک خیال ہے اور اندر ایک تصور ہے اور اندر دل کی کیفیتیں ہیں جس سے ہر وقت دل متوجہ ہے، اسی چیز کا نام جذب ہے، اور جذب ہو جانا ہے کسی محبت کا۔ لیلی اور مجنو کی جھوٹی محبت کی کہانیاں سننے سنانے میں، پڑھنے پڑھانے میں ملتی اس لیے ہیں کہ انہوں نے اپنی جھوٹی محبت کو اتنا کیا کہ اللہ اس کے رسول صلی اللہ تعالی علیہ وسلم سے جھوٹی سچی محبت کرنے والوں کے لیے ایک راستہ بھی ہے، سامان بھی ہے، سبق بھی ہے۔ وہ محبت اتنی زیادہ کی حضرت پیر علی حجویری رحمت اللہ تعالی علیہ ان اللہ والوں کے قصے اور واقعات بیان کر کے ہمارے لیے ایک سبق کا سامان دے رہے، ہمیں ایک سبق سکھا رہے کہ اگر آپ چاہتے ہیں کہ آپ کا تذکرہ قیامت تک رہے، فرشتے آپ کا تذکرہ کریں، اور ہر وقت دل کی دنیا آپ کی آباد اور شاد رہے، برکتوں کے دروازے، عزتوں کے دروازے، شان و شوکت کے دروازے آپ کے لیے ہمیشہ کھلے رہیں، خیریں صدا آپ کی طرف متوجہ رہیں۔ فرماتے ہیں صدا یاد رکھنا، ایک پل بھی کبھی غفلت نہ کرنا کہ اللہ جل شانہ کو دل میں بسائے بغیر یہ زندگی کی کیفیت آئی نہیں سکتی۔ کہتے ہیں یہ اللہ کا ولی ہے، ہمارے ساتھ تو چلتا پھرتا ہے، ہمارے ساتھ اٹھتا ہے، بیٹھتا ہے، کھاتا ہے، ہم جیسی باتیں کرتا ہے، اب کہتے ہیں ولی ہے۔ جس طرح ماں بچے کو ہر وقت دل میں تصور کی کیفیتوں میں رہتی ہے، ماں اور بچے کا ہر وقت دل میں تصور اور خیال رہتا ہے، تو ماں اور بچے کا جو محبت ہے یہ ولایت ہے۔ اس طرح اللہ اور بندے کا تصور ہر وقت دل میں رہے، دنیا کے مشغلوں میں ہم با خدا رہے۔ لوگ کہتے ہیں دنیا کا مشغلہ، कोई सब्जी बेचता है, कोई पानी बेचता है, कोई मिट्टी बेचता है, कोई पत्थर बेचता है, कोई लकड़ी बेचता है, दुनिया के मशगल हैं, हर वक्त बाखुदा रहे, दिल की तार अल्लाह से जुड़ी हुई, दुनिया के मशगलों में हम बाखुदा रहे, सबके साथ रहते हुए सबसे जुदा रहे, रह तो सबके साथ रहे पर जुदा सबसे, आंख वाला वली को देख सकता है, आंख वाला ये वली है, वो एक खुर्दबीन की आंख होती है जिसमें बारीक चीज देखी जाती है, अल्लाह का नूर बड़ा लतीफ और बारीक है, ये नूर जिसके दिल में उतर जाता है हर फर्द उसको न देख सकता है, न परख सकता है, न समझ सकता है, हर बंदा नहीं कर सकता, ये विलायत और ये मार्फत किसी किसी दिल में उतरती है और जब उतर जाती है उतर जाती है बस फिर दिल में एक अनोखी कैफियतें होती हैं। हजरत ख्वाजा खिजर रहमतुल्लाह अलैह जो है वो बस एक साइल आया मंगता जरूरत में, कहने लगे कुछ दे दे, उसने कहा मेरी जेब में तो कुछ भी नहीं, कहे अल्लाह के लिए दे दे, ओ अल्लाह का नाम ले है तो कुछ नहीं, मुझे ले चल, मुझे बेच दे जो पैसे आए ले जा, वो भी कहने लगा ठीक है, उनको बाजार में ले गया और बोली लगाई भाई इसको बंदे को कौन खरीदेगा, पहले बंदे बिकते थे गुलाम बनते थे, एक बंदा कहने लगा जी मैं इतने में खरीदूंगा, उसने कहा ठीक है, पैसे लेकर वो चला गया ये गुलाम बन के साथ, तेरे नाम तो मुफ्त भी काम नहीं है। अल्लाह के नाम पे बिकना, अल्लाह के नाम पे बिकना, इसको मजजूब कहते हैं, ये जज्ब है। अब लेके चले गए, उसने घर का काम लगा दिया, हाँ भाई तो गुलाम ये कर, उसने कहा ठीक है, जो काम सारा दिन के गुलाम चंद मिनटों में करके फारिग हो जाए, अल्लाह ये क्या अजीब बात है, फिर और काम बता दे। अब उसने कहा कि ये दीवार बनानी है, उसने कहा मैं छुप के देखूंगा ये कितनी देर में, ये तो कई हफ्तों का काम है, कई दिनों का काम है, ये कैसे बनाएगा, तो उसने छुप के देखा, वो ऊपर खड़ा हुआ, गारा खुद बखुद गिरता था, पत्थर आते थे ये हाथों से ऐसे जोड़ता था, लगते जाते थे और फिर गारा गिरता, पत्थर आते लगते जाते थे, यूं दीवार उठ रही थी, उसने कहा ये कोई बंदा और है, बंदा कोई और है, तो उसने उनसे पूछा आप कौन है, लेकिन मैं अल्लाह का बंदा हूं, उसने कहा आप अपनी हकीकत बताएं आप कौन है, उसने मैंने हकीकत बता दी, वो कहने लगा आप जिसके बंदे हैं उसका वास्ता अपनी हकीकत बताएं, कहने लगा फिर अल्लाह का नाम ले ऐसा इसी अल्लाह के नाम ने तो बिकवाया, तो तेरे नाम तो मुफ्त बिकानिया, तेरे बहनिया दी मैं बहनिया, तेरे दर्द कुतिया नाल अदम, उसने कहा जिसका तू बंदा है ना तुझे उसी का वास्ता है, बता तू कौन है, कहा मैं खिजर हूं, ओ पौं पड़ गया माफी, आपने तो आप जैसी हस्ती, आपसे मैंने इतनी खिदमत कराई, इतनी ज्यादती, मुझे माफ कर दे और मैं आपको आजाद करता हूं, اور مجھے اپنے غلاموں میں، اپنے نوکروں میں شامل کر لے. حضرت خواجہ اویس کرنی رحمت اللہ علیہ کی زندگی میں جذب تھا اور کبھی مجذوب بننا نہیں مانگنا، محبوب بننا مانگنا. میں مجذوب بن جاؤں نہ مانگنا، محبوب بننا مانگنا. کیوں؟ یہ میں احتیاطاً آپ سے بات کر رہا ہوں. مجذوب کا فائدہ اس کی ذات کو ہوتا ہے بس. کسی پہ نظر رکھ لی تو اس کو فائدہ ہو گیا، کسی پہ نظر توجہ دے دی اس کو فائدہ ہو گیا. مجذوب کا فائدہ صرف اس کی ذات کو ہوتا ہے، اور جو محبوب ہوتا ہے اللہ کا، اس کا فائدہ لاکھوں کروڑوں انسانیت کو ہوتا ہے. اس کی مثال آپ کے سامنے ہے. حضرت پیر علی حجویری رحمت اللہ علیہ اگر مجذوب ہوتے، است ملست ہوتے اور مست ہوتے تو اپنی زندگی میں اللہ سے جڑے رہتے. چند لوگ ہوتے ہیں جو ان سے فیض پا جاتے، لیکن چونکہ محبوب تھے، ہوش و حواس رکھتے تھے، اس دور میں بھی انہوں نے مخلوق کی خدمت کی، آج سے ہزار سال پہلے اور آج ہزار سال کے بھی بعد مخلوق اس سے فائدہ پا رہی. کتاب میرے سامنے ہے اور کتاب سے کچھ باتیں میں آپ سے عرض کر رہا ہوں. اس لیے میرے حضرت رحمت اللہ علیہ فرماتے تھے، مجذوب کا جھوٹا نہ پینا. مجھے ایک دفعہ فرمایا کہ طارق مجذوب کا جھوٹا نہ پینا. ہم بھی کیسے دیوانے ہیں، پہچان تو ہے ہی نہیں. جو بھی سڑکوں میں ننگ ڈھنگ پھیرے اس کو مجذوب بنا لیتے. جس کے کپڑے میلے گندے ہوں، مجنون ہو، پاگل ہو، اس کو مجذوب بنا لیتے ہیں. ہم بھی کیسے دیوانے ہیں، اس کو ہم مجذوب بنا لیتے. لیکن ہر مجذوب مجنون نہیں ہوتا، ہر مجنون مجذوب نہیں ہوتا. اللہ کی ایسی مخلوق اب بھی ہے جن کے ذریعے سے یہ نظام عالم چل رہا، اب بھی ہے. لیکن خوش قسمت آنکھوں نے دیکھ سکتی، ہر آنکھ نہیں دیکھ سکتی. خوش قسمت آنکھوں نے پہچان سکتی، ہر آنکھ پہچان ہی نہیں سکتی. اور خوش قسمت آنکھ اسے پرکھ سکتی ہے، ہر آنکھ پرکھ ہی نہیں سکتی. ہر آنکھ تو نہیں پرکھ سکتی. کبھی کبھی اللہ کی یہ بندے جن کو رجال الغیب کہتے ہیں سامنے آ جاتے ہیں، مختلف شکلوں میں، مختلف صورتوں میں. دلی کی جامع مسجد میں ایک شخص تھے، نماز کے بعد باہر نکلے، دیکھا ایک شخص ہے جامع مسجد کے قریب الٹی کر رہا ہے. ان کو بڑا غصہ ہے، جگہ بھی یہی تھی. تھوڑی دیر کے بعد انہوں نے الٹی کی، الٹی ابھی کی ہی، ایک خارش زا کتا بیمار بیچارہ جسم گلا ہوا، وہ آیا، وہ الٹی کو چاٹنا شروع کر دیا اس نے، اور ساری الٹی چاٹ کے کھا کے چلا گیا. یہ ان کے پیچھے چل پڑے. پیچھے چلے تو انہوں نے مڑ کے دیکھا تو کون ہے، یہ آپ نے الٹی کی ہے ایسے ایسے. ابھی تھوڑی دیر ہی چلے تھے تو نگری کوئی اور آ گئی، نظام کوئی اور آ گئی. ये क्या?
उसने कहा मैं शाम का अब्दाल हूं, कुत्ता भूखा था, मुझे हुक्म मिला खा, वहां जाके उल्टी कर, उस कुत्ते की गिजा पहुंचा। अब हम कहां हैं? अभी डेढ़ कदम तो चले हैं, और हम वापस शाम में आ गए। तैयल अर्ज, वापस शाम में आ गए। उसने कहा फिर मैं कैसे जाऊंगा? आ तो गए, जाऊंगा कैसे? उन्होंने कहा भी चला जाएगा। कायनात तो राजों से भरी हुई है, राजों से भरी हुई है, और कायनात अजीब उसका निजाम है। अजीब उसका निजाम। मैं ट्रेन में जा रहा था, रमजान के अय्याम थे, सेहरी रमजान के दिन थे, सुबह सेहरी करनी थी, बोगी सारी खाली पड़ी हुई थी, रमजान में चंद बंदे थे। मैं उठा, मैंने कहा कि कोई खाना पीना तो है, कोई अगर कोई ताजा चीज मिल जाए तो। सर्दी थी तो लैट्रिन के साथ कुर्सी थी, वहां एक कुर्सी होती है खिड़की के साथ, वहां एक साहब बैठे थे। ट्रेन एक जगह रुकी, मैंने कहा स्टेशन पे नीचे जाके कोई ताजा चीज देख लो, तो मुझसे कहने लगे रोजा रखना है? मैंने जी, देसी आटे की तवे की बेहतरीन दो रोटियां मुझे दी, सारा मैंने कहा वो है मेरे पास। मैं रोटियां देके, अच्छा ट्रेन फिर चल पड़ी, उसने रोटियां अभी दी ही चंद लम्हों के लिए, कुछ छोटा सा स्टेशन था पता नहीं कौन सा होगा, रोटियां दी ही ट्रेन चल पड़ी। तो चलती ट्रेन पे मैं उनसे रोटियां लेके, मैं ऐसे चंद कदम हुआ, फिर मेरा ख्याल है, मैंने कहा जजाकल्ला तो कहूं, इनका शुक्रिया अदा तो कहूं, जजाकल्ला कहने के लिए मैं जो ऐसे मुड़ा, बाबा जो थे नहीं, उनका बैग सामने पड़ा था, पुराना सा, एक थोड़ा सा पड़ा था, एक थैला ऐसे पड़ा था, वो नहीं थे। मैंने इधर देखा उधर देखा, सामने रास्ता भी नहीं था कि जैसे एक बोगी से दूसरे बोगी के गुजरने के लिए दरमियान में रास्ता होता है। इधर मैं खड़ा था, दोनों दरवाजे बंद थे, सर्दी थी, अब सिवाय लेटरिन टॉयलेट के और कोई जगह नहीं थी, वो भी खुला हुआ था। थोड़ी देर में मैंने ऐसे देखा, मैंने कहा बस ठीक है, अल्लाह ने ड्यूटी लगाई थी मुझे खाना देने के लिए, रोटी देने के। जिंदगी के कितने वाकयात ऐसे हैं, जिंदगी के कितने हालात और वाकयात ऐसे हैं जो हमारी अक्ल से माबरा होते हैं। और उनको हमें समझ में वो नहीं आते और हम समझ नहीं पाते, लेकिन वो होते हैं, लेकिन वो होते हैं। हजरत ने बुलाया मुझे बाबुल उलूम में, खत्म बुखारी में, मौलाना अब्दुल मजीद साहब रहमतुल्लाह अलैह ने, तो मुझसे फरमाने लगे नए मकान है, रात का कयाम इनमें या पुराने हैं? मैंने कहा जी पुराने ठीक है, काने की छतें पड़ी हुई, वो पुराने मकान। सर्दी थी अच्छी खासी, पर मैं दो तालिब इल्म जो है वो वहां बरामदे में सोएंगे, अगर आपको रात को कुछ खिदमत हो। तो मैं सोया, तो रात को आखिरी पहर में किसी ने मेरे पाँव को ऐसे मसला, सर को मसला, मैंने ऐसे देखा, कोई नहीं, फिर सो गया। मैं कि शायद फजर हो गई है। फिर क्या, फिर हल्की सी आवाज आई, ताज्जुद पढ़ ले। उठा मैंने, नफिल पढ़ ली। सो मैंने शेख से अर्ज किया, मैं कि जी यहाँ ताज्जुद डंडे से पढ़ाई जाती है। मैं परदेशी मुसाफिर था, जरूरी तो नहीं मैं तहज्जुद पढ़ूं। मुझे तो अल्लाह ने फर्ज नमाज में भी रियायत कर दी, आधी कर दी। शेख मुस्करा दिए और फिर फरमाया, ये बिल्लियां देख रहे हैं, बिल्लियां साथ जी में देखो। फरमाया, नौ बिल्लियां ये जिन्नात हैं, मेरे शागिर्द हैं, हर वक्त सफर हजर में मेरे साथ रहते हैं मेरी हिफाजत के लिए। या नेक जन्नत है, साले जन्नत, मेरी वहां भूखी रहती हैं। अभी मैं हजरत की तुरबत पे गया, वहां गया तो शेख के यहाँ वहां गया, हर दफा जाता था, इस दफा शेख की तुरबत पे गया। तो मैं वहां खड़ा था तो मेरे साथ मेरे बड़े भाई भी थे और साथ मेरे फूफीजाद भी थे। मैं तसव्वुर में खड़ा पढ़ भी रहा था और वो चेहरे का तसव्वुर और वो बातों का तसव्वुर और उन ख्यालात का एहसास और इतराफ। तो एक साहब आए, आके बैठे और बैठ के पढ़ने लगे। सूरत यासीन के दो तीन लफ्ज, हल्की सी आवाज आई तो महसूस हुआ कि सूरत यासीन पढ़ रहे हैं। मैं कुछ देर पढ़ता रहा पढ़ता रहा। मैं खड़ा हुआ था, वो बैठे थे और पढ़ते पढ़ते फिर मैं जाने लगा तो वो भी सूरत यासीन जैसे उठे, उठ के मिले, अस्सलाम वालेकुम। मैंने हाथ मिलाया तो गले मिले और गले मिलके कहने लगे, आपसे मुलाकात हुई थी जब हजरत के यहाँ आए थे, उन्होंने अर्क शीर दिखाया था कि देखो ये ठीक है, और वो खमीरा भी दिखाया था, दवाई भी दिखाई थी, और सामने मौलाना मुनीर अहमद मुनव्वर साहब बैठे हुए थे। मैंने हाँ हाँ, मैंने कहा आप हजरत की खिदमत में थे? कहे हाँ मैं हजरत की खिदमत में था। अच्छा, मैंने कहा माशाल्लाह। मैंने हाथ छोड़ा तो खिदमतगार गायब हो गया। और फिर मुझे कहने लगे, हजरत आपसे बहुत मोहब्बत करते थे, मैं भी आपसे मोहब्बत करता हूँ, अब क्या वहां आता रहता हूँ लाहौर में, जो मैं रात को मैं आता रहता हूँ, मैं आपसे बहुत मोहब्बत करता हूँ, पता चला कि आप आए हैं। फूफी क्या आया ना? मैं हाँ वो फूफी क्या आया हूँ। बस उसके बाद ऐसे गले मिले, मैंने हाथ मिलाने लगे तो गले मिले, और गले मिलने के बाद जो है मैं यूं हुआ तो बंदा नहीं था। अल्लाह के गैबी निजाम, हमारी ख्याल एहसास इतराक में नहीं। आज के कशफुल माजूब के हलके में पीर अली हजवेरी रहमतुल्लाह ताला अलैह ने जो बात कही है कि हजरत ख्वाजा वैसे करनी रहमतुल्लाह ताला अलैह, अल्लाह के हबीब सल्लल्लाहु ताला अलैह वसल्लम से दो वजह से मुलाकात न कर सके। एक वजह, वो ये थी कि वो मजजूब थे, हालत जज्ब में थे, चलने दो इसको को, चलने दे, काम होने दे, काम होने दो, काम ना रोको। एक तो मजजूब थे, हालत जज्ब में थे, और दूसरा अम्मा की खिदमत, अम्मा की इताअत सामने थी। बस ये दो चीजें थी, और इन दो चीजों में
اور مجذوب کی بات جب اس نے 1971 میں مشرقی اور مغربی پاکستان دو حصوں میں تقسیم ہوئے, حضرت خواجہ خواجگان رحمت اللہ تعالی علیہ کی خانقاہ میں کندیاں شریف میں ایک مجذوب آیا کچھ عرصہ پہلے, کچھ دن پہلے, اور شور کرتا ہوا ادھر جاتا تھا, شور کرتا ہوا ادھر جاتا تھا, بچا لو بچا لو بچا لو, آپ بچا سکتے ہیں بچا لو, مہربانی کرو بچا لو. حضرت کے مزاج میں سکوت تھا, کلام نہیں تھا, تو حضرت خاموش, اور ان کو کیا پتا, عاشق اور معشوق کی رمزیں ایک دوسرے کی جانتے ہیں, ہر بندہ نہیں جانتا. عاشق اور معشوق عشق کی رمزیں جانتے ہیں, ہر بندہ نہیں جانتا. کیا خیال جانتا ہے؟ ہاں بھائی جانتا ہے, سو رہے ہیں؟ اچھا سر نیچے کریں گے تو واقعی نیند آئے گی, میری طرف دیکھتے رہیں گے تو کئی عرصہ بشارات, کئی دن شور کرتا رہا کرتا رہا کرتا رہا, آخر چپ کر کے چلا گیا. ملک دو حصوں میں تقسیم ہو گیا, مشرقی پاکستان مغربی پاکستان. پھر آیا, پھر شور کرتا رہا, ادھر جائے ادھر جائے. ہم نے کہا تھا بچا لیتے بچا لیتے بچا لیتے بچا لیتے. حضرت نے فرمایا ایک اور کیسا دو, اس کو عورتیں بولو ادھر بولو. اس کو بلا کے بس اتنا فرمایا, اللہ کی منشا یہی تھی, بس ختم. اور اس کے سامنے ہم عاجز ہیں, وہ اتنے بول کے ہیں, وہ زیادہ بول کے ہی نہیں, بس وہ چپ ہو گیا. خاموش ہو گیا. ہماری زندگی میں مجازیب کا عمل دخل بہت ہے, یاد رکھنا. ہمارے سارے نظام انہیں کے اللہ نے اختیار میں دیے ہوئے ہیں. ایک ہمارا یہاں کا ڈی سی ہے, ایک یہاں کا وزیر ہے, ایک یہاں کا گورنر ہے, ایک یہاں کا بادشاہ ہے. ایک مجازیب کی اپنی زندگی ہے, اپنی دنیا ہے. وہ میری آپ کی عقل اور شعور سے ماورا ہے. ہم نہیں جانتے, لیکن ان کی ایک اپنی دنیا ہوتی ہے, اور یہاں کے نظام کو وہی مقرر کرتے ہیں اللہ کی امر سے. ہر حج میں پوری دنیا کے ابدال موجود ہوتے ہیں, قطب موجود ہوتے ہیں, غوث موجود ہوتے ہیں, اقطاب موجود ہوتے ہیں, ہر مقامات کے ہر درجے کے رجال الغیب موجود ہوتے ہیں ہر حج میں. ہر حج میں موجود ہوتے ہیں. میں سے سویا ہوا تھا, بیٹھا ہوا تھا مکہ مکرمہ میں, ایک دم ایسے اٹھا. میں نے ان کو فون کیا, راشد صاحب کو فون کیا, عمر فاروق ہمارے ساتھی ہیں ان کو فون کیا. میں کہا آؤ طواف کرتے ہیں, ان کی بلڈنگ بھی ساتھ تھی. طواف کرنے لگے, ایک بلالی بیٹھا ہوا تھا حبشی, ایسے ٹانگیں ایسے کر کے نا, ایسے کر کے ایسے دونوں ٹانگوں ایسے ہاتھ میں دیکھے ایسے بیٹھے ہوئے تھے. میں نے ان سے عرض کیا, اللہ نے ایسے دل میں ڈال دیا, میں نے کہا جب ہم واپس آئیں گے اس کے ہاتھ میں قرآن ہوگا. ہم برامدے میں دوسرے فلور میں طواف کر رہے تھے, خالی تھا, کوئی رش نہیں تھا. راشد صاحب بھی ساتھ تھے, عمر صاحب بھی تھے, یہ ایک پروفیسر صاحب ہیں چکوال کے, عبد الشکور صاحب, جنہوں نے مولانا علی یار خان صاحب کی کتابیں لکھی ہیں, ان کے والد, وہ بھی ساتھ تھے, کچھ اور بھی تھے. تو میں نے دوسرے چکر میں عرض کیا, میں نے کہا آئے تو ہم, اس کے ہاتھ میں قرآن تھا. میں نے کہا یہ قرآن پڑھا ہوا نہیں ہے. واپسی میں میں نے عرض کیا کہ اس کے ہاتھ میں قرآن نہیں ہوگا, دیکھا تو قرآن نہیں تھا. تیسرے چکر پہ عرض کیا جب آئیں گے, میں کہا یہ نہیں ہوگا, آئے تو وہ نہیں تھا. یہ اللہ کا نظام ہے, اللہ پاک کبھی کبھی ہمیں دکھا دیتا ہے. ہم مسولہ کی طرف میں گیا تو وہاں ایک تولیے والا پرانا احرام باندھا ہوا تھا, جو اوپر والا احرام تھا اس کو ایسے کر کے نا لپیٹ کے ایسے کونی کے نیچے رکھا ہوا تھا. روٹی تھی ایک تمیز, وہاں روٹی ہوتی ہے بڑی ساری روٹی, اس کو تمیز کہتے ہیں, وہ روٹی تھی اور دہی کا پانی تھا شاپر میں, تھوڑی تھوڑی اس میں دہی تھی, اس کا پانی تھا, اسی سے کھا رہے تھے. میری بلڈنگ ساتھ تھی, اوپر سے اٹھا, میں سویا ہوا تھا, کوئی پتہ نہیں 10 بجے کا وقت ہوگا, کہوں بیش صبح کا, شام کا نہیں رات کا. حرم سے گیا تو پھر کچھ کھا پی کے سو گیا. میں وہاں سے اچانک آیا اور میں نے مولانا کے بھائی تھے علی اور شاید اس کی اہلیہ بھی تھی, پتہ نہیں والدہ بھی تھی, والدہ بھی تھی, ان کو میں نے فون کیا, مجھے کہنے لگے جی کوئی رجال الغیب ہو تو ملاقات کرائیے گا. میں نے کہا آؤ فوراً. وہ قدرتی وہ ساتھ فیصل آبادی ہوٹل ہوتا تھا, اب ٹوٹ گیا, اسی میں وہ شاید انہوں نے کھانا کھایا تو وہ آئے, تو وہ سارا کچھ دیکھ رہے تھے اور میں ان سے بات کر رہا تھا بڑی شستہ عربی میں, جبکہ مجھے عربی آتی نہیں. ہر مرنے والا قبر میں عربی بولے گا, اس کی زبان ہندی ہے یا سندھی, چینی ہے یا جاپانی, ہر مرنے والا قبر میں عربی بولے گا. اللہ پاک جب چاہتا ہے پھر زبان پہ ہر چیز آ جاتی ہے. کتنی دیر باتیں کرتے رہے اور یہ حضرات دیکھتے رہے, اور اس کے بعد میں بھی ان سے کچھ لقمے کھائے, اور وہ لقمے مجھے آج بھی یاد ہیں. سچ بتاؤں میں ممبر پہ بیٹھا ہوں, وہ دہی کا پانی نہیں تھا, وہ کوئی قدرت کی چاشنی تھی, پتہ نہیں کہاں کیا تھا. بغیر شاپر میں دہی کا پانی تھا, تمیز روٹی تھی, چند لقمے میں نے کھائے اور میں نے پھر احتیاط کی, میں نے کہا بابے کی روٹی میں ہی نہ کھا جاؤں. اسی بعد اٹھے, ان کا نام حسین تھا, اٹھے یوں ہاتھ ملایا, یہ حضرات بھی دیکھ رہے ہیں میں بھی دیکھ رہا ہوں, بس چند قدم پہ گئے ہم, کوئی رش نہیں تھا, کوئی بندے تھے ہی نہیں, بس یوں غائب ہو گیا. کہاں سے, کیسے, کس طرح, کوئی خبر. مجازیب کی ایک پرسرار زندگی ہے. میں بیٹھا ہوا تھا احمد کے ساتھ جا رہا تھا موٹر سائیکل پہ, میں نے کہا احمد دیکھ وہ ہے بیدار شاہ جو اس وقت لاہور کا گورنر ہے, وہ چار ایک دکھ کی دنیا ہے جو خواجہ ویس کرنی رحمت اللہ تعالی علیہ کو نصیب ہوئی تھی. ہم تو اس دنیا کی خوشبو کو نہ جانے, میں بھی تذکرے جانے, ہم تو نہیں جانتے وہ دنیا کیا ہے.
اس دنیا کا نظام کیا ہے، وہ کائنات کیا ہے، اس کائنات کا نظام کیا ہے. وہ ایک پرسرار زندگی ہے، پرسرار دنیا ہے. ہمارے ایک ساتھی تھے حسن زاہد صاحب، عمرے پہ والدہ کے ساتھ گئے، تو اس دن بھی وہ چیز یہ بتا رہے تھے. تو میں نے کہا کہ آپ ماشاءاللہ خدمت کرتے ہیں، تو وہاں جائیں تو آپ کو کوئی اس رنگ کی جائے نماز دے اور تسبیح دے، کچھ ہدیے دے، فلاں مسجد نبوی کے فلاں حصے میں ان کو پوری نشانیاں بتائیں. تو اگر وہ دے تو لے لینا، انکار نہ کرنا، وہ آپ کی مہمانی ہوگی، آپ کا اکرام ہوگا. انہوں نے بتایا، پھر میرے پاس لے آئے، میرے پاس لے آئے، کہنے لگے کہ یہ چیز تھی، اور وہ آپ کا نام لے کے آپ کو سلام کہہ رہی تھی، ہم نے تو نہیں بتایا تھا، وہ سب کہہ رہے تھے آپ کا نام لے کے آپ کو سلام کہہ رہے. میں نے کہا نہیں، آپ کا ہدیہ ہے، میرا نہیں ہے، آپ رکھے. مجازیب کی دنیا انوکھی ہے. میرے پاس وہاں آئے، میرے آبائی گھر میں کچھ ساتھی آئے، ان میں ہمارے ساتھی فیصل صاحب بھی ساتھ تھے، میرے حضرت رحمت اللہ علیہ کی رضائی تھی پرانی. مجھے کہنے لگے میں نے اس میں سونا ہے، میں کہا اپنا سوئیں، آپ برداشت نہیں کر سکیں گے، یہ بات ہے غالباً کچھ 96, 97, 98 کی، کم و بیش اس سن کی بات. سردیاں تھی، یہ حضرات وہاں سو گئے. کچھ دیر کے بعد میں آیا تو یہ ہمارے ساتھی فیصل صاحب جو ہیں بڑے بدحواس، پریشان بہت زیادہ، باقی سو رہے ہیں، خوراٹے لے رہے ہیں. میں نے کہا کیا ہوا، کانپ رہے تھے، کہنے لگے بس اللہ نے نئی زندگی دی ہے، میں یہ ہٹا دے، میرے بس میں نہیں ہے. میں نے کہا تو تھا کہ چھوٹے بلب کے لیے پتلی تار ہوتی ہے، 11,000 وولٹیج سے ڈائریکٹ لیں گے بلب اڑ جائے گا، 11,000 سے وہ اگر بلب لیں گے تو بلب اڑ جائے گا. میں نے تو آپ کو کہا تھا، آپ کا شوق تھا. زندگی کی کچھ راہیں ایسی ہیں جن کا تعلق کائنات کی پسرار ہستیوں اور بستیوں سے ہوتا ہے، ہماری عقل میں نہیں ہے، ہمارے شعور میں نہیں. ہم آدمی کو ظاہر میں تولتے ہیں، ہمارے پاس اپنی ایک ترازو ہے، ہر بندے کے پاس ترازو ہے، ہر بندے کے پاس ترازو ہے، اور ہر بندہ ظاہر میں کسی کو تولتا ہے. خواجہ حسن بچے رحمۃ اللہ علیہ فرماتے ہیں، میں یہ دل میں پتہ نہیں ایک بوجھ ہوا، ایک ہوک اٹھی، ایک پریشانی ہوئی، میں نکلی گھر سے، وہ گھر سے نکل پڑا، اور نکلتے نکلتے جو ہے میں میرے پاؤں اور میری قدموں کا رخ سمندر کی طرف چل پڑا، اور میں سمندر کی طرف چلتے چلتے میں کنارے کے قریب ہی تھا، دور دیکھا تو ایک کشتی آ رہی اور وہ ڈوب گئی، اور کوہرام مچا، لوگوں کا شور. تو کہنے لگے میں دیکھا کہ دور سے ہی میں نے دیکھا، ایک صاحب ہے حبشی ہے بہت بڑا جوان، اور ایک عورت کو جام بھر بھر کے پلا رہا. میں سمجھ گیا کہ کوئی اپنی محبوبہ کو یہاں لایا ہے نشہ اور رنگینی کے لیے. وہ حبشی دوڑا اور کشتی کے بندوں کو نکال نکال کے لایا، میں بھی تیز تیز چلنا شروع ہو گیا. ابھی ایک بندہ باقی رہتا تھا، ایک آدمی باقی رہتا تھا، اور مجھے کہنے لگا حسن اس کو تم نکال دو. میں حیران ہوا کہ میرا نام اس کو کیسے پتا چلا. میں نے کہا میں تیراک نہیں ہوں. بھاگ کے اس کو نکال کے لا کے کہنے لگا، حسن تیراکی تو نہیں جانتے پر تم معرفت بھی نہیں جانتے. हसन हमारे बारे में ऐसे गुमान किया था कि मैं अपनी महबूबा को लाया हूं, ये मेरी माँ है। क्यों मेरे बारे में बदगुमानी की थी तुमने? शक किया था, तेरे दिल में वसवसा आया था मेरे बारे में। मेरी माँ है, इसकी खिदमत करने लाया हूं, बूढ़ी है, ये शरबत है, इसको पिला रहा हूं, अम्मा की खिदमत, तब इसका दिल बहले, दिल घुटा हुआ है, दिल बता हुआ है इसका। अब कहने लगे, हसन अल्लाह की मखलूक के बारे में ऐसे ना। और दूसरे लफ्जों में मैं कहूं कि हसन अल्लाह की मखलूक के बारे में अपने तराजू को सोच समझ के तोला कर, सोच समझ के तोला कर। जुनैद बगदादी रहमतुल्लाह अलैह फरमाते हैं, हजरत ख्वाजा जुनैद बगदादी रहमतुल्लाह अलैह फरमाते, मैंने एक साहिल को देखा मांगता फिर रहा, मेरे दिल में ख्याल आया कि कमा सकता है, मेहनत कर सकता है। फिर मैंने ख्याल झटक दिया, लेकिन उसके दिल में वसवसे मुसलसल बुरे आते रहे आते रहे। पहले रात को मैं सोया तो कोई देने वाला मुझे कोई गंदी गलीज और मुर्दार चीज दे रहा, गंदी गलीज और मुर्दार चीज दे रहा कोई देने वाला मुझे। अब मैंने उससे अवॉइड किया, गुरेज किया, मैं नहीं लेता ये गंदी चीज है, ये चीज तो गंदी है। वो जो हमारा एक दोस्त था फकीर, उसके बारे में तो बदगुमानी की थी, वो तुम्हें अच्छी लगी थी, आवाज आई गैप से, हमारा एक दोस्त था। क्योंकि यार को यार की तौहीन बड़ी अजीब लगती है, यार अपने यार की तौहीन बर्दाश्त नहीं करता, और जो अल्लाह के दोस्त होते हैं, अल्लाह के वली होते हैं, ये अल्लाह के दोस्त हैं, इनकी तौहीन अल्लाह बर्दाश्त नहीं करता, किसी न किसी शक्ल में फिर सजा मिलती है, किसी न किसी शक्ल में, कभी नकद मिलती है, कभी उधार मिलती है। ये लगे कि मैंने ख्वाब देखा, एकदम ख्वाब टूटा, मैं रात को बाहर निकला और चिल्ला चिल्ला के कहने लगा, इस हुलिये का, इसी शक्ल का एक फकीर था, अगर कोई मुझे उसका पता बता दे, उसको मुंह मांगे पैसे दूंगा, मुंह मांगी कीमत दूंगा। सुबह हो गई, सुबह का आखिर दिन चढ़ा तो एक बंदा कहने लगा, हाँ बताऊंगा, पर इतने पैसे लूंगा, दूंगा। तो मुझे लेके चलता गया, चलता गया, शहर से निकल के वीराने में गए, एक पुराना खंडर था, उसकी तरफ गया तो वो फकीर दूर से खड़ा इंतजार करने लगा, दूर से कहने लगा, जुनेद जा, जो अल्लाह से माफी मांगते हैं अल्लाह माफ करता है, मैंने भी तुझे माफ किया, जा जुनेद, जो अल्लाह से माफी मांगते हैं अल्लाह उन्हें माफ करता है, मैंने भी तुझे माफ किया। जुनेद बगदादी रहमतुल्लाह अलैह फरमाते हैं, उस दिन के बाद मैंने लोगों पे तबसरा करना छोड़ दिया और लोगों के बारे में तोलना छोड़ दिया, पता नहीं, जाहिद निगाह, जाहिद निगाह कम से किसी रेंद को न देख, जाने के उस करीम को तू है कि वो पसंद। मुर्शिद ने पैसे दिए, कहते हैं फकीर की बात कलंदर चे गोयत हक गोयत, फकीर की बात को समझ आए ना आए, इश्क करें दा धुए ना खाद दे थे ना खुए, फकीर की बात समझ आए ना आए। मुर्शिद ने पैसे दिए, और उस दौर में पैसे, जब वो काम, वही काम चवन्नी में होता था, उन्होंने 5 रुपए दिए, यानी जिस काम के लिए भेजा वो काम 4 आने में होता था, 54 में, उस काम के लिए 5 रुपए दिए, जा फलां जगह फलां तवायफ है वहां उस कोठे पे जा, मुंह काला करा। हैरान हुए, मुर्शिद तो गुनाहों से हटाने बचाने वाले, और ये खुद कहते हैं जा गुनाह करा। फिर कहने लगे, ये मत देख, ये देख हुक्म किसका है। टूटे कदमों के साथ चल पड़े, तवायफ के कोठे पे गए, उसकी हथेली पे पैसे रखे, हथेली पे पैसे रखे, हैरान हो गए इतने पैसे। उसने कहा मैं गुनाह करने आया हूं। उसने कहा अगर पैसे दिए हैं तो तुझे मैं एक नया माल आया है अनटच, वो देता हूं, वो देती हूं। जब वो देखा तो सामने बेटी थी। जब औरत मिली जिसके पास गया था, वो कह नहीं अब्बा आप, बेटी तू कैसे? कहने लगा अब्बा जी आप अपने मुर्शिद के यहां गए, पीछे से हम सफर में थे, कोई डाकू हमें पकड़ के ले गए। डाकू ने आपस में मशवरा किया। एक डाकू कहने लगा इसको हाथ ना लगाओ, ये कुंवारी है, इसको ऐसे ही रहने दो, गुनाह के लिए और बहुत है। फला एक नायका है, वो बड़े मुंह मांगे पैसे देती है ऐसी लड़कियों के, जाओ उसके हाथ बेच देते हैं। और अब्बा मुझे बेच के चले गए, और अब्बा पहले काक आप थे। इन्होंने उस माई से कहा कि मेरी बेटी है। उसने कहा मैंने तो पैसे दिए, कह रहे जितने ले मैं देता हूं। उसको पैसे दिए और पर्दे में शहर की खानकाह में ले आए और पंप पड़ गए कि मुर्शिद आपकी बात पे शक किया था, आपकी बात से अल्लाह ने मुझे बेटी भी दिला दी, उसकी इज्जत भी बचा दी। बस बिन देखे मैंने आपकी बात मानी थी। कलंदर चेगोया था हक गोया था, फकीर जो कहता है हक कहते हैं, तेरी समझ में आए, अकल में आए, शऊर में आए, एहसास में आए, इदराक में आए या ना आए। मजाजीब की एक दुनिया है, एक अनोखी जिंदगी है उनका, मजाजीब का एक अनोखा निजाम है। हमारी अकल एहसास शऊर इदराक में तो नहीं होता, हम तो नहीं जानते इस दुनिया को, पर वो दुनिया है, वो निजाम है। और ये दुनिया जिस पे खुल जाए, अल्लाह उस पे अजीब गरीब और राज और कयामत की कैफियतें खोल देता है, दुनिया की, आखरत की, कयामत की, जन्नत की, कब्र की, अल्लाह खोल देता। दिल की दुनिया में आप मांगा करें, मौला ये आंखें तो दोनी है, दी हैं, इनको सलामत रख, एक मेहरबानी कर दिल की आंखें खोल दे, दिल की आंखें खोल दे, अल्लाह मेरे दिल की आंखें खोल दे, ये मांगा करें कि अल्लाह मेरे दिल की आंखें खोल दे, ये मांगा करें। जिसके दिल की आंखें खुल गई, अल्लाह करीम है, उसको दिल की दुनिया आबाद दे देगा और उसकी दिल की दुनिया आबाद हो जाएगी। जिसकी दिल की आंखें खुल गई, जिसके दिल की आंखें खुल गई, चेहरे की आंखों से देखने वाला का धोखा हो सकता है, और चेहरे की आंखें दीवार के पार नहीं देख सकती, और चेहरे की आंखें एक तिक्के से खत्म हो जाती हैं, और चेहरे की आंखें उनमें अगर जर्रा पड़ जाए तो आंखें चुथिया जाती हैं। लेकिन जो दिल की आंखें हैं ये बंद नहीं होती, ये जो देखती है सच देखती है। और मुराकबे में दिल की आंखें बहुत खुलती हैं, जो मुराकबे पे मेहनत करे, जो मुराकबे पे मेहनत करे। पहले कोई हर्ज नहीं ऐसे झूठ मूठ ना सर झुका के बैठा रहे, ऐसे करके सर झुका के झूठ मूठ बैठा रहे, तसव्वुर यही हो कि अल्लाह अर्श से एक नूर है जो मेरे दिल पे आ रहा, और मेरा दिल अल्लाह अल्लाह اللہ کہہ رہا ہوں. بس اس تصور کچھ دیر سر چکا کے ایسے ہی پیسے بیٹھا ہے, ایسے بیٹھا ہے, کچھ دیر بیٹھا رہے. ایک وقت آتا ہے, ایک وقت آتا ہے, ایک ٹک آتی ہے, بڑک آ جاتا ہے, بس ایک وقت آتا ہے کہ دل کا جو سکرین ہے اس پہ روشنی آنا شروع ہو جاتی ہے. ایل سی ڈی ہمارے سامنے ہے, سکرین ہوتی ہے, اس پہ شکل روشنی نظر نہیں آتی جبکہ اس کو کنیکشن نہ دیا جائے, جبکہ اس کا رابطہ اور سلسلہ نہ بنایا جائے. دل ہے, دل میں وہ روشنی نہیں, دل میں وہ روشنی نہیں. اللہ سے دل کی روشنی مانگے, میں بھی مانگوں, میں بھی محتاج ہوں, آپ بھی مانگے. اللہ دل کی روشنی دے دے, اللہ دل کا نور دے دے, اللہ دل کی آنکھیں کھول دے, دل کی آنکھیں اللہ سے کھلوائے اور اللہ سے بار بار اس کا عرض کریں, فریاد کریں کہ اللہ دل کی آنکھیں کھول دے. جب دل کی آنکھیں کھلیں گی اور دل کی دنیا آباد اور شاد ہوگی اور دل کی دنیا روحانی اور نورانی ہوگی, پھر انسان کی زندگی اور ہوگی. آپ نے دیکھا نہیں ہوگا, بعض لوگ جو ہیں وہ گرما گرم کباب کھاتے ہیں, ناک سے پانی, منہ سے پانی, پسینہ, شوشو, آنکھیں. ایک بندہ آیا اور بڑی تکلیف میں مبتلا ہے بیچارہ, جی میں آپ کی تکلیف میں کوئی آپ کا ساتھ دے سکتا ہوں؟ اگر سخی ہوگا کہے آ جا, سخی نہیں ہوگا کہے گا دور چلا جا, ذرا فی الحال جا, میں بعد میں میرا ساتھ دے. اس کو اس تکلیف میں جو لذت مل رہی, جو مزہ آ رہا, وہ تو وہ نہیں جانتا. جب دل کی آنکھیں کھلیں گی, جب دل کا نور نصیب ہوگا, اللہ مجھے بھی دے, آپ کو بھی دے. اور جب دل کی آنکھیں کھلیں گی, جب دل کا نور نصیب ہوگا, پھر ایک دنیا ہمارے اوپر کھلے گی, ایک کائنات اور کائنات کے راز اور زندگی کا ایک انوکھا انداز, سچ کی دنیا ہمارے اوپر کھلے گی. اور وہ سچ کی دنیا ایسی کھلے گی کہ ہم گمان نہیں کر سکتے. سچ کی دنیا کھلے گی, سچا نظام کھلے. خود صحابی فرماتے ہیں ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہ اللہ کی حبیب نے مجھے علم کے دو برتن دیے ہیں, ایک وہ ہے جو میں نے لوگوں کو اظہار کر دیا. حدیثیں بہت ساری حضرت ابو ہریرہ سے ثابت ہیں. ایک وہ ہے اگر میں ان کا اظہار کر دوں تو لوگ میری زبان نکال دیں یا مجھ پہ تلوار لے کے ٹوٹ پڑے, میری زبان گدی سے نکال دیں. وہ کیا تھا؟ وہ یہ روحانی اور اسرار, لاہوتی, ملاکوتی, جبروتی, یہ زندگی ایک کائنات ہے, یہ ایک کائنات ہے. یہ ایک کائنات عقل سے ماورا ہے, عقل میں نہیں ہے پر ہے, شعور میں نہیں ہے پر ہے, احساس میں نہیں ہے پر ہے. آج سے صرف 70-80 سال پہلے یا 100 سال پہلے اگر کسی بندے سے ہم کہتے, کسی بندے سے کہتے کہ ایک چھوٹی سی ایسی مشین ہوگی, ایسی چھوٹی سی موبائل, ایسی چھوٹی سی مشین ہوگی, سات سمندر پار ایک بندہ اس میں لے کے بیٹھا ہوگا, سات سمندر پار دوسرا لے کے بیٹھا ہوگا, ایک دوسرے کو دیکھ بھی رہی ہوں گی, بول بھی رہے ہوں گے, وہ کہے گا عقل کر, خوف خدا کر, دھرتی نہ ساڑ. एक छोटी सी ऐसे होगी मशीन, सात समंदर पार। बंदा देख भी रहा होगा आपस में एक दूसरे को, बातें भी कर रहा होगा। कैसे कैसे मुमकिन है? लेकिन आज मुमकिन है, हर बंदे के पास है, मुमकिन है। जो रूहानी दुनिया का निजाम है, तेरी मेरी अकल समझ एहसास शऊर इदराक तवज्जो में आए न आए पर है, और 100% है, और हक और सच है, और बेशक जरूरी नहीं हमारी समझ में भी आ जाए, और जरूरी नहीं हम इसको समझ भी सके, हमारी अकल साथ है। अभी भी अकल साथ नहीं देती, ये लहरों में हमारी शक्ल भी जा रही है। हम यहां बैठे हैं, कोई सऊदी अरब बैठे हैं, हम यहां बैठे हैं, कोई फिजी आयरलैंड दुनिया के आखिरी किनारे में। लहरों में हमारी शक्ल भी जा रही है, हमारी आवाज भी जा रही है, हमारे लहजे भी जा रहे हैं, हमारी ठंडी गर्म आहें सांसें भी जा रही, और वो बंदा उसके मुताबिक बात कर रहा। हवाओं में जा रही है सब कुछ ना, क्या ख्याल है? या तार है या कोई पाइप है, हवाओं में सब कुछ आ रहा, कायनात की हवाओं फजाओं में। इन्हीं हवाओं फजाओं में अल्लाह का नूर है, इन्हीं हवाओं फजाओं में अल्लाह की मोहब्बत है, इन्हीं हवाओं फजाओं फजाओं में कायनात के रास हैं जो चल फिर रहे हैं, इन्हीं हवाओं फजाओं। जरूरी नहीं हमें समझ आ जाए, जरूरी नहीं मुझे समझ आ जाए। हर चीज का समझ आना जरूरी नहीं, लेकिन चीज की हकीकत का होना जरूरी है, समझ आना जरूरी है। उनकी दुकान थी बोतलों वाली, उसमें इतर भी थे, दवाएं भी थी, बड़ी दुकान थी, चलती थी। एक फकीर आया, ऐसे देखते देखते गाहकों में रश लगा हुआ, एक कहने लगे पता नहीं तेरी जान किस किस डब्बे किस किस दवाई की बोतल किस किस इतर की बोतल से निकलेगी तेरी जान, ऐसे देख। तो कहने लगा बाबा तो अपना फिक्र कर, मेरी जान का क्या फिक्र करता है? पता नहीं तेरी जान की हर दवाई डब्बे में हर बोतल में किसी में इतर है किसी में दवा है, तो उसमें तेरी जान अटकी हुई है, निकलेगी कैसे? तो कहने लगे कि बाबा जी अपनी जान का फिक्र करो, हमारी क्या करते? उन्हें हमारी जान, वहां जान तो ऐसे निकल आएगी, दुकान के सामने लेटे लेट के ऐसे हाथ सीधा किए और कर्मा पड़ा। उन्हें वो बाबे को उठाओ यहां से, उन्हें देखा तो बाबा तो गया। बस एक बिजली से पहले कूदी, फिर उसके आगे खबर नहीं है, मगर मैं पहलू को जो देखता हूँ दिल नहीं है जिगर। बस वो बाबा क्या था, वो तो चोट मार गया बाबा, और वो बन गए शेख फरीदुद्दीन अत्तार रहमतुल्लाह। हम फकरा की जिंदगी को जानते नहीं, हम फकरा की जिंदगी को जानते नहीं। ये जिंदगी है। इब्राहिम बिन आदम रहमतुल्लाह अलैह कोहकाफ के बादशाह थे, चेचनिया, शीशान भी उसका नाम है, रूस में चेचनिया बादशाह थे, उसको कोहकाफ भी कहते हैं। अल्लाह ने वहां हुस्न व जमाल अब भी बहुत दिया है, कोहकाफ के बादशाह थे। बादशाह दरदाश्ता बादशाह बाप दादे से बादशाह थे। रात को सोए हुए थे तो महल की छत पे दौड़ने की आवाज सुनी, तो जाके देखा तो कुछ लोग दौड़ रहे हैं। मैंने क्या बात है, क्यों दौड़ रहे हो, कैसे आए हो? उसने कहा हमारा ऊंट गुम हो गया, हम वो तलाश कर रहे हैं। तुम्हारा ऊंट महल की छत पे है, पागल हो दीवाने हो? उसने कहा अगर महल की छत पे ऊंट नहीं मिल सकता तो तुम्हारे मखमल और मसहरियों पे रब भी नहीं मिल सकता। ये क्या है और गायब हो गए। पहली चोट लगी। अल्लाहु यजतबी इलैहि मन यशा, मेरा रब जब चाहता है किसी को अपनी तरफ पकड़ के कुंडी से खींच लेता है, कुंडी से। यजतबी, हाँ वो बस कहते हैं इसका इंतखाब हो गया हमने। एक फकीर आया और फकीर आके कहने लगा, दरबार में घुस आया, कहने लगा इस सराय में कोई जगह मिल सकती है रहने के लिए परदेश में। लोग हैरान, फकीर आ कैसे गया इतने पहरे इतनी जगह। उन्होंने कहा बाबा ये सराय नहीं बादशाह का महल है, उसकी दरबार है। तो कहने लगा तुझसे पहले कौन था। उसने कहा मेरा बाप बादशाह था, फिर उससे पहले उसका बाप, फिर उससे पहले फिर उसका बाप, उससे पहले, पर सराय ना हुई है। हबीबे खुदा दे फकीरां तू सदके, फकीरां दे रोशन जमीरां तू सदके, न दौलत तो सदके न जन्नत तो सदके, तेरी जुल्फ दे जां असीरां तू सदके। जिना रोमी जामी ते साथी नू डंगया, मैं उन्हें प्यारी अखियां दे तीरां तू सदके। और जिस गोदरी विच पलन लाले हाफिज, मैं उस गोदरी दियां लीरां तू सदके। जरूरी नहीं हर चीज हमारी समझ में आ जाए, हमारी अकल में आ जाए, लेकिन ये मजाजीब की दुनिया, मजाजीब की कायनात। मेरे शेख ने वाक्य सुना, मैंने कई दफा सुनाया कि वहां एक दिल्ली के दरवेश थे, क्योंकि हम दिल्ली के रहने वाले थे, एक जगह मिले, एक दफा हमें मिले, कहने लगे ओह खैरियत से है, ठीक है, आप कहाँ। उसने कहा यही बस मदीना मुनव्वरा आया हूं। आपका ठिकाना कहाँ है। तो बस कहीं हो गए। उसने हमारे यहाँ आ जाइए, हम आपको ठिकाना देंगे, ठीक है आपके यहाँ आ जाते। उनके यहाँ चले गए। कहने लगे जब रात को लेटे तो वो एक करवट होके लेट गए और मैं सीधा लेटा हुआ था, उन्होंने किसी और जुबान में बातें करना शुरू कर दी। अब मैं करवट बदल के मैंने कहा देखूं पता नहीं किससे बातें कर रहे हैं। जिस पत्थर का बना हुआ, आंखें, एहसास, दिमाग, शऊर, हर चीज देख रही, लेकिन जिस हरकत नहीं कर रहा, जिस हरकत नहीं कर रहा। कहने लगे कि मैंने कहा बहुत कोशिश की, हद तक सोचा चलो सुबह इनसे पूछूंगा, सुबह भूल गया। फिर रात हुई और लेटा, और लेटते ही मेरी करवट इस तरफ, उनकी इस तरफ, और बातें उनकी शुरू। और मैंने कहा पता नहीं क्या बातें कर रहे हैं, समझ में नहीं आ रही, पर करवट में नहीं बदल सकता, किससे कर रहे हैं और किस जबान में कर रहे हैं। अल्लाह मैं सो पूछूंगा। कि रोज ऐसे होता था, कोई 2.5 साल गुजर गए, रोज ऐसे होता था, सो पूछूंगा फिर भूल जाता था। कोई 2.5 साल गुजर गए, 2.5 साल के बाद उस दरवेश का विसाल हो गया, पता चला कि वो हाकिम मदीना थे, मदीना के गवर्नर थे रूहानी दुनिया के, अब्ताल थे। क्या जिंदगी है, क्या दुनिया है। मांगा करें मौला اس چہرے کی آنکھیں دی ہیں، دل کی آنکھیں بھی دے، میرے لیے بھی مانگے ہیں، اپنے لیے بھی مانگے ہیں، میں بھی محتاج، میں کوئی پہنچے سرکار نہیں ہوں، مانگا کرے مولا، مانگا کرے یا اللہ یہ اس دل کی آنکھیں بھی دے، دل زندہ تو نہ مر جانا کہ زندگی تعبیر ہے تیرے جینے سے، روح کی دنیا، روح والوں کی دنیا، من کی دنیا، من والوں کی دنیا، عشق کی دنیا، عشق والوں کی دنیا، عرش کی دنیا، عرش والوں کی دنیا، یہ دنیا کوئی اور ہے، دنیا کوئی اور ہے، ہم اپنے احساس و ادراک میں بہت سمجھنے کی کوشش کرتے ہیں پر کہاں سمجھ سکتے ہیں، کہاں سمجھ سکتے ہیں، حضرت جنید بغدادی رحمت اللہ علیہ کے پاس ایک شخص آیا، اس وقت لنگر خانے کی خدمت ہو رہی تھی، کوئی تعمیر ہو رہی ہوگی، کوئی مرمت تعمیر جو بھی ہے، لنگر خانے کی خدمت ہو رہی تھی، تعمیر و مرمت، وہ ایک شعبے کو جانتا تھا، وہ کچھ دن گزارنے آیا، تھوڑی سی خدمت کر کے کچھ دن گزار کے شیخ کے سامنے آیا، اجازت ہو تو میں چلا جاؤں، آپ نے فرمایا نہیں ابھی خدمت کی ضرورت ہے، تم یہاں رہو، کہنے لگا گھر سے نکلا تھا چاہت سے کہ مرشد کے پاس جاؤں گا، دیدار بھی کروں گا، خدمت بھی کروں گا، جھولیاں بھر کے آؤں گا، اب جو انہوں نے فرمایا نا نہیں ٹھہر جا ابھی تو خدمت کر، اور میں اب جو دل پہ چوٹ لگی، گھر والوں کو تو یہ وقت دے کے آیا تھا، وہاں اور کام دھندے اور انتظار لوگ کر رہے ہوں گے، مرشد نے فرمایا نہیں ابھی ٹھہر جا، فرمایا کہ میں خدمت کرتا رہا، چپ کر کے چلا گیا، کہا اس خدمت میں کر بھی رہا تھا پر دل ٹوٹا ہوا تھا، کر بھی رہا تھا دل ٹوٹا ہوا تھا، پھر کچھ دن گزار کے پھر مرشد کی خدمت میں حاضر ہوا، سلام، حضور اجازت دے دیجیے، آپ نے فرمایا نہیں ابھی خدمت کو رہتی ہے تو کر، یہ خدمت تو ہی جانتا ہے، اچھی جانتا ہے، کر، چپ کر کے آ گیا، میں اب دل پہ چوٹ لگی، پہلے آنسو تھے اب رونا نصیب ہو گیا اور رونے کا سلسلہ شروع ہو گیا، چپکے چپکے روتا رہتا تھا، پھر کچھ دنوں کے بعد پھر حاضر ہوا کہ خدمت جو ہے وہ حضرت وہ اجازت ہو تو گھر میں اشد مجبوری ہے، پھر میں نے تین چار مجبوریاں ہی بتا دی، حضرت نے ساری مجبوریاں سن کے فرمایا دعا کریں گے اللہ کریم کرم کرے گا انشاءاللہ، اور تو ابھی یہاں رہے، کہنے لگے اب تو سسکیوں والی رونا مل گیا، اور میں خاموش، ٹھیک ہے خدمت میں لگا ہوں، کہنے لگے پھر چوتھی دفعہ گیا کچھ دنوں کے بعد خدمت میں، کہا کہ اب تو مرشد کو منا کے خدمت لے کے جاؤں گا، پر اجازت لے کے جاؤں گا پر منا کے اب تو مناؤں گا، پھر میں نے مرشد کو اپنی بہت مجبوریاں بتائیں، بہت مجبوریاں بتائیں، بہت مجبوریاں، سنتے رہے سنتے رہے، کہنے لگا اچھا چلو ٹھیک ہے کچھ دن اور کر لینا پھر چلے جانا، کچھ دن اور کر لیا باقی کام ختم ہو گیا، جانے لگا، فرمانے لگا بکریاں چھوڑ کے آیا تھا۔ اللہ نے ان کو بھیڑیوں سے بچا لیا، زمین چھوڑ کے آیا تھا، رب نے اس کو پانی لگا دیا، پھلدار پودے چھوڑ کے آیا تھا، ان کا پھل جمع بھی ہو گیا، اکٹھا بھی ہو گیا، بیوی چھوڑ کے آیا تھا، بیمار تھی، اس کو صحت مل گئی، بچہ چھوڑ کے آیا تھا، نو مولود تھا، شیر خوار تھا، تازہ جمع پیدا ہوا تھا، رب نے اس کی حفاظت بھی فرما دی۔ جا تجھے دعا بھی دیتے ہیں۔ کہنے میں جب گھر پہنچا پتہ چلا کہ کوئی رات کو آتا تھا بندہ اور آ کے زمین کو پانی لگا جاتا تھا اور بھیڑ بکریوں پہ پہرا دیتا تھا بھیڑیوں سے، چوری سے، اور گھر میں حفاظت ہوتی تھی اور گھر میں انوکھا نظام ہوتا تھا اور گھر میں برکتیں تھیں اور گھر میں اللہ کا خاص فضل تھا۔ اور میری بیوی کہنے لگی، آپ ابھی تو گئے ہیں، بس آ ہی گئے، آپ جب ابھی بستی کے باہر ہی قدم رکھا تو چار آدمی تھے، وہ آئے اور کہنے سلام کرنے لگے اور کہنے لگے ہماری ڈیوٹی ختم ہو گئی، آپ تیرا شوہر آ گیا، جب تک وہ نہیں تھا ہم تیرے چاروں گھر میں پہرا دے رہے تھے۔ فرمانے لگے، اس دل کے ٹوٹنے پہ مجھے تین چیزیں ملی، ایک رونا ملا جو آج تک میں ترستا تھا، ایک توکل ملا جس کو آج تک میں نے سوچا نہیں تھا، اللہ پہ بھروسہ، اور تیسری چیز فرمایا، مجھے یقین ہو گیا کہ اس خدمت کے بدلے میرے رب نے میرے ساتھ واقعی حفاظت کا نظام لگایا ہوا ہے۔ مولانا ابو الحسن ندوی رحمۃ اللہ علی میاں کو لوگ آئے، علی میاں حج کے لیے جا رہے، دارالعلوم والوں نے کہا آپ ہمارے ساتھ چلیے، کہنے لگے میں ٹھیک ہے، کوئی ترتیب بنا لیتے ہیں، حضرت میرے مرشد ہیں شاہ عبد القادر رائے پوری رحمۃ اللہ علیہ، تو ان سے ذرا اجازت لے لوں گا۔ ندوہ والوں کے پاس گئے، کہنے لگے میاں حج کے قافلہ بنا رہے، آپ بھی ساتھ چلیے، اور کہیں وہ آپ ساتھ چلیے، مزار العلوم والے حضرت کی خدمت میں حاضر ہوئے، مرشد کی خدمت، ایسے ایسے حضرت کہ وہ جو ہے حج کے لیے فرما رہے ہیں، آپ اجازت دے دیجیے۔ حضرت نے فرمایا، علی میاں ہم تو یہ چاہیں کہ آپ یہ رمضان سارا ہمارے ہاں گزارو۔ کہنے لگا میرا سارا پروگرام بنا ہوا تھا، ساری ترتیب بنی ہوئی تھی، مرشد نے جو بات کہی ایک دم دھماکہ ہوا میرے اندر، میں نے کہا بھی مرشد فرمائیں گے میں حج پہ چلا جاؤں گا، یعنی حج تو فرض کیا ہوا تھا، یہ نفلی حج تھا، ہر سال حج پہ تشریف لے جاتے تھے، میں حج پہ چلا جاؤں گا۔ مرشد نے فرمایا کہ نہیں، ہم تو یہ چاہیں آپ تو ہمارے ہاں رمضان گزارے۔ وہ کہنے کے اندر ایک چوٹ لگی، میں نے ٹوٹے دل سے اوپر سے جی ہاں ٹھیک ہے، میں نے ان کو خط لکھ دیے سب کو، میرا انتظار نہ کیجیے، شیخ نے میری خانقاہ میں ڈیوٹی لگائی، گھر بھی خط لکھ دیے۔ اب کہا کہ وہ خانقاہ جو میں نے، وہ وقت جو میں نے گزارا اور سارا وقت گزارا، سارا رمضان اور سارے ایام اور ذوالحجہ اور اس کے بعد قافلے آنا شروع ہوئے حج کے، اور جو میرے اوپر گزری، شیخ نے مجھے دیکھا نا، اسے دیکھ کے کہنے لگے، علی میاں کیا وقت ہوگا جب بادشاہ آپ کو کعبے کی چابی دے گا، کیا وقت ہوگا؟ اس وقت سمجھ نہ آئی، رب نے عزتیں دی ان کو، عالم اسلام کے عظیم انسان، عظیم ہستی بنایا، ان کو وقار دیا، اور پوری دنیا میں شاہ فہد کے دور میں ایک عالمگیر کانفرنس ہوئی اور اعلان کیا کہ دنیا کے पूरी दुनिया की बड़ी बड़ी हस्तियों को बुलाया जाएगा और बादशाह अपने हाथों से चाबी काबे की चाबी देगा किसी भी खुशकिस्मत को। ऐलान नहीं था बकायदा, नॉमिनेट नहीं था, नाम नहीं बताया था किसको दी जाएगी। खास खास बंदों को पूरी दुनिया में बुलाया, बादशाह बैठा है, कॉन्फ्रेंस हुई, आखिरी वक्त हुआ जिसमें ऐलान करना था, और उसमें ऐलान किया गया कि शेख अबुल हसन अल हिंदी को ये चाबी का मनसब दिया जाता है। फरमाने लगे कि जब उन्होंने ये चाबी ली तो बिलक बिलक के रो रहे थे, हजारों के तार रो रहे थे। वो लोग हैरान, तो बहुत एजाज, कमाल और खुशी की चीज है, और ये बिलक बिलक के रो रहे। फिर इन्होंने पूरे मजमे को, पूरी दुनिया के अजीम इंसानों को ये वाकया सुनाया कि एक दफा ऐसा था कि मैं अपने मुर्शिद की खिदमत में हाजिर हुआ, हर शख्स मुझे हज की दावत दे रहा था, और मुर्शिद ने फरमाया कि मेरा तो जी चाहे आप यहाँ रहें, और मेरे टूटे हुए दिल को देख के मुर्शिद ने फरमाया था क्या वक्त होगा जब काबा की चाबी आपको मिलेगी। आज मेरे गुमान में नहीं था, मेरे ख्याल में नहीं था, मेरे एहसास और इदराक में नहीं था, मेरी समझ और सोच में भी नहीं था ये अजीम मर्तबा और मकाम मुझे मिल सकता है। आज जब ये अजीम मर्तबा और मकाम मुझे मिला तो बस एक पल के अंदर मेरी आंसू और मेरी सिसकियां और मेरी आहें कि हो वाकी के कलंदर चे गोयद हक गोयद, फकीर जो कहता है हक कहता है, उस वक्त तुझे समझ आए ना आए, उस वक्त तेरी अकल माने ना माने, उस वक्त तेरा शऊर एहसास इदराक साथ दे ना दे, पर फकीर की बात में खैर ही खैर होती है, फकीर की बात में बरकत ही बरकत होती है, और फकीर की बात में मुस्तकबिल का निजाम अनोखा होता है। क्यों? बाज़ औक़ात वो फकीर फकीर होता है बज़ाहिर कुछ नहीं, लेकिन एक बात याद रखिएगा, उसके पीछे बहुत बड़ी बड़ी हस्तियों का हाथ होता है, बहुत बड़ी बड़ी हस्तियों की तवज्जोहात होती है, बहुत बड़ी बड़ी हस्तियों का निजाम होता है। मैं उस दिन बैठा सोच रहा था, मेरे साथ अली मियां की निस्बतें दो हुई हैं, पहले मौलाना कलीम साहब की खिलाफत, मौलाना यूनुस पालनपुरी की खिलाफत, वो भी अली मियां के खलीफा हैं, वो भी अली मियां के खलीफे हैं, और अली मियां को खिलाफत हजरत लाहौरी से भी थी, हजरत शाह अब्दुल कादर रायपुरी से भी थी। ये जो अल्लाह वालों की निस्बतें होती हैं, इनके साथ अजीब चीज होती है, जब निस्बत अंदर जस्ट कर जाती है तो अजीब चीज होती है। जितनी निस्बतें बढ़ती जाएंगी उतनी उन हजरात की तवज्जोहात बढ़ती जाएंगी, उन हजरात की तवज्जोहात बढ़ती जाएंगी, उनकी तवज्जोहात बढ़ती जाएगी। खुशकिस्मत है मैं आप, रब ने मुझे आपको इस सच्चे तस्बीह खाने से जोड़ दिया। अल्लाह मुझे सच्चा बना दे, अल्लाह आपको सच्चा बना दे। मैं अपने आप को सच्चा नहीं कह रहा, मैं तस्बीह खाने को सच्चा कह रहा हूं। अपने बारे में तो कहता हूं कि मुझे अपने एक नंबर होने का दावा नहीं है, पीर हूं, फकीर हूं, वली हूं, पहुंचा हूं, कोई दावा नहीं, लेकिन मेरा पैगाम, मेरा मैसेज ये एक नंबर है। दुआ क्या करें, अल्लाह इस तस्बीह खाने से जोड़े रख। मैं उस दिन अपने दोस्तों के साथ एक जगह गया, तो वहां रास्ते में एक जगह थी, तो रात को वहां कोई तमाशा था, कोई नाच था, कोई ढोल थे, और कोई बर्बादी थी, और कोई बेहयाई थी, और कोई बदतमीजी थी, और ये सारी चीजें इकट्ठी होके एक नई जिंदगी थी वहां। तेरा शुक्र है तुमने किन पाकीजा रास्तों और पाकीजा जगहों और पाकीजा तस्वीर खाने से मौला तूने तारीख को जोड़ा हुआ है, ये तेरा शुक्र है, ये तेरा एहसान है, ये तेरी शानी करीमी है, ये कोई हकीम तारीख का कमाल नहीं है, बस तेरा कलम है। कहा करें या अल्लाह मैं काबिल नहीं हूं बस कबूल कर ले, मैं काबिल नहीं हूं बस, मैं काबिल नहीं हूं बस कबूल कर ले, जो यार फरीद कबूल करे सुल्तान भी तू सरकार भी तू, ख्वाजा गुलाम फरीद रहमतुल्लाह अलैहि की बात क्या है। एक दुनिया है रूह की, एक मन की दुनिया है, जिसके साज भी अपने हैं, जिसकी सोच भी अपनी है, जिसकी आवाज भी अपनी है, जिसकी दुनिया भी अपनी है, जिसकी चाहत भी अपनी है। बस कदरदानी से जो चलता रहेगा, कदरदानी से जो चलता रहेगा, रब उसको नवाजता रहेगा। जो कहेगा हर चीज मेरी समझ में आ जाए, जो कहेगा हर चीज मेरी समझ में आ जाए, आ ही नहीं सकती। इसलिए जरूरी नहीं तो हर चीज को समझने की 100% कोशिश कर, जरूरी नहीं है, जरूरी नहीं कि हर चीज को समझने की 100% कोशिश कर। बहुत सी चीजें ऐसी हैं जो दुनिया में हमें समझ में नहीं आती, जैसे मैंने मोबाइल की लहरें कही है, शक्ल भी आपकी नजर आ रही है, आवाज भी नजर आ रही है, और इसी हवाओं में है, इस हाल में जो हवा है वो भी खुद नजर नहीं आ रही, इस हवा में लहरें हैं, इस हाल में लहरें हैं, आपके मोबाइल की नेटवर्क को देखें, लहरें हैं तो नेटवर्क आ रहा है, उसके सिग्नल आ रहे हैं, इस हॉल में लहरें हैं पर नजर नहीं आती, रूह है जिस्म में नजर आते, इस जिस्म में जिंदगी है कभी नजर आई, इसी तरह कुछ दुनिया ऐसी नहीं जो हर दुनिया हमें नजर आ जाए, कुछ दुनिया ऐसे भी है हमें नजर ना आए, और नजर ना आने का अपना एक लुत्फ होता है। अल्लाह को नहीं देखा बड़ा शौक है, अगर देख लेते तो इतना शौक ना होता। ये एक दुनिया है, दुआ किया करें मेरा मौला इस रूह की दुनिया के साथ मेरे दिल को जोड़े रख, अदब के साथ, एहतराम के साथ, अदब एहतराम कभी दिल से ना जाए, इज्जत अजमत कभी दिल से ना जाए, फिर अदब एहतराम दिल से जाता रहा, रोजा भी सामने होगा उधर मक्का में, काबा भी सामने होगा, न रोजे की इज्जत रहे दिल में है रहेगी, न काबे की इज्जत रहेगी, क्यों दिल से सब कुछ निकल गया जिस्म मौजूद है। कई लोग देखे रोजा याथर के सामने, वो दिल में अजमत चली गई है, दिल में अजमत चली गई, काबा के सामने है, काबा की अजमत चली गई है। कई लोग देखे हैं मुर्शिद की, मुर्शिद खाने की अजमत दिल से चली गई है, खत्म हो गई, मांगते रहा करें अल्लाह से और एहतियात से चलते रहा करें, के वाला इज्जत अजमत दिल में सदा बाकी रख, सदा बहार रख। इस जिमन में अभी हम बैठ के मुराकबा करेंगे पूरे दिल की गहराइयों के साथ, दिल की कैफियतों के साथ। वैसे पता पहले ऐसे चलेगा कि शायद हम ऐसे यूं सर झुका के बैठे हैं, कुछ महसूस तो हो ही नहीं रहा, एक वक्त आएगा ये सर झुकाना काम आ जाएगा, ये सर झुकाना काम आ जाएगा। मिट्टी के अंदर बीज जब डालते हैं, पता चलता है कि इस मिट्टी से फसल कभी निकलेगी, बजाय तो मिट्टी के अंदर खुद बीज डाल दिया, ये तो खुद अकलमंदी नजर ही नहीं आती। वो जो बोरियां बीज की थी, गंदम की, सरसों की, बाजरे की, ज्वार की, कपास की, बोरियों की बोरियां भरी हुई जमीन में मिला दिया, मिट्टी में मिला दी, अकल यहां ही नहीं मानती। जिम्मेदार खुद अकल के खिलाफ काम कर रहा है कि जमीन के अंदर अपना बीज डाल रहा है। अल्लाह कहते हैं تو انہیں اپنے عقل کے خلاف کام کیا. اب ہم کر کے دکھائیں گے, اب ہم کر کے دکھائیں گے. پھر تو سر جھکا اور کوشش کر, کبھی دل ادھر بھٹکے گا, کبھی خیال ادھر ہٹے گا, کبھی طبیعت ادھر مائل ہوگی, کبھی ادھر, کبھی ادھر, کبھی ادھر, ایسی اندر کشمکش چلے گی چلے گی, بس تو پکا رہے. تو ہو کسی بھی حال میں مولا سے لو لگائے جاؤ. قدرت ذل جلال میں کیا نہیں گڑ گڑائے جاؤ. چین سے بیٹھے گا اگر کام کے کیا رہیں گے پر, گونا نکل سکے گا مگر پنجرے میں پھڑ پھڑائے جاؤ. پہلے سر تو ایسے جھکائیں, ایک وقت آئے گا کہنے لگا نماز میں دھیان نہیں. کہا عادت بنا, ایک وقت آئے گا یہ عادت عبادت بن جائے گی. یہ عادت عبادت بن جائے. ایک اللہ والے کے پاس ایک بندہ آیا, کہنے لگا حضرت زبان سے تصحیح پڑھتا ہوں بس ایسی رٹے ہیں طوطے والے, دل تو کو بس ایسی کچھ نہیں ہے, دل میں گناہ, حرص, بدکاری, بڑے عجیب جذبے ہیں, دل سے تصحیح, زبان سے تصحیح. مان لگے تو شکر ادا کر کہ یا اللہ جسم کے ایک حصے زبان کو تو نے توفیق دے دی, ایک وقت آئے گا دل کو بھی دے دے. یہ زبان کو جو توفیق مل گئی ہے کو تھوڑی بات, یہ تھوڑی بات, شکر کر یہ زبان کو توفیق مل گئی. لگا رہے. کہنے لگا مجھے ایک بندہ کہنے لگا, کہنے لگی جی میں تسبیح اٹھاتا ہوں کہ لوگ مجھے نیک سمجھتے, میں نے تسبیح اٹھانا چھوڑ دی. میں نماز پڑھتا ہوں لمبی رکعت پڑھتا ہوں, لوگ مجھے بزرگ سمجھتے, میں نے لمبی رکعتیں پڑھنا چھوڑ دی. میں کہ چلو دعا کرو کہ آج کے بعد لوگ آپ کو بدماش کہیں, شیطان کہیں. کہ نہیں آپ یہ کیسی بات کر رہے. میں نے کہا تو نہ کہے لوگ مجھے سمجھیں, لوگ کہیں تو شکر کر اللہ, لوگ مجھے ان بولوں میں کہتے ہیں تو خود تو کہتا ہے مرنے کے بعد. یہ خوشخبری سناتا ہوں آپ کو, میں خوشخبری سناتا ہوں, سنو. آپ جاگ گئے سارے, دیکھ لیں دائیں بائیں, چپ کر کے, خاص طور پہ دیوار کی ٹیک والے. بندہ جب مرنے کے بعد اللہ کے سامنے جائے گا, اللہ پاک فرمائیں گے میرے بندے تیری کوئی اتنی نیکیاں نہیں ہیں, کوئی عبادت نہیں ہے, لیکن ایک نیکی ایسی ہے میں تجھے بخش رہا ہوں, جاؤ. یا اللہ وہ کون سی نیکی؟ میں کچھ لوگ تجھے نیک کہتے تھے, اچھا کہتے تھے, میں اپنے بندوں کی گواہیاں رات نہیں کرتا. واہ, میں اپنے بندوں کی گواہیاں رد نہیں کرتا. یا تجھے میں نے معاف کیا اس لیے تجھے کچھ لوگ کہتے تھے اچھا تھا, نیک تھا, اللہ والا تھا, ایماندار تھا, دیانتدار تھا. میں نے کچھ لوگوں کی گواہیاں تیرے بارے میں ہیں ان کو رد نہیں کرتا, ان کی وجہ سے میں نے تجھے معاف کر دیا, ورنہ مجھے پتا تھا تو کیسا ہے, مجھے تو پتا تو کیسا ہے. پر میں نے کہا اس کا مطلب ہے تو دعا کر آج کے بعد لوگ مجھے بدکار بدماش کہیں. میں نے نہیں نہیں میں نے کہا اللہم اجعل فی عینی صغیرا وفی اعین الناس کبیرا. لوگ تجھے کہتے ہیں تو کہتے رہے, تو اپنے آپ کو سنبھال کے چلتا رہے. لوگوں کے کہنے پہ یہ نا میں کہ ہاں میں کوئی چیز ہوں, پر اس وقت تیرا کام خراب ہوگا جب تو کہے گا میں کوئی چیز. جب لوگ کہتے رہے یہ کوئی چیز ہے تو کام خراب نہیں ہوگا. کام خراب جب تو اپنے اندر کہہ دے نا میں मैं तो बहुत बड़ी हस्ती हूँ, समझना शुरू हो जाए और यही अल्लाह की नजर में गिर जाएगा। तो मुराकबा करें, उसको थोड़ा सा वक्त दिया करें, रोजाना 10 मिनट दे दिया करें, घड़ी के 10 मिनट, बेशक मोबाइल में अलार्म लगा दिया करें, 10 मिनट का टाइम फिक्स कर दिया करें, कोई हर्ज नहीं। तन्हाई में किसी भी वक्त किसी भी जगह बस यूं सर करके बैठ जाया करें और सिर्फ ये दिल में ख्याल क्या करें, अर्श नूर है अल्लाह का मेरे दिल पे आ रहा और मेरा दिल अल्लाह अल्लाह कह रहा, बहुत ये कुछ है। दुनिया के जिस कोने में है ये जगह है, बस छोटा सा यही तसव्वुर, फिर मैं इस तसव्वुर को फिर दोहरा रहा हूँ, गौर से सुनिए, अर्श नूर है मेरे दिल पे आ रहा और मेरा दिल अल्लाह अल्लाह कह रहा, कोई मुश्किल है? बिल्कुल, कोई मसल्ला जरूरी नहीं, कोई भी ये तो बेवजू भी कर सकते हैं ऐसे बैठ के, तो सब्र में बैठ। अच्छा पहले ख्याल आएगा भाई क्या कर रहे हैं, क्या कर रहे हैं, फिर मैं फिर ख्याल कर रहा हूँ मैं कर ही क्या सकता हूँ, उसका हुक्म है ऐसे कर, मैं करके बैठा रोज 10 मिनट ऐसे करके बैठ, तसव्वुर जमा, कभी उधर का ख्याल, कभी उधर का गमान, कभी उधर का तसव्वुर, कभी उधर, कभी उधर, कभी आते हैं, एक वक्त आएगा मेरा अल्लाह अर्श पे बैठा अपने फरिश्तों के साथ कह रहा है, ये मेरा बंदा क्या, ये क्या है इसके अंदर, ये चाहता क्या है मुझसे, मोहब्बत मुझसे, प्यार मुझसे, प्यार लो, रोज ऐसे करके बैठा मैं। हमारे एक तहसीलदार साहब थे, तो वो खाद वाली बोरी होती है ना, तो कोई काम होता था कि उसके हिसाब बोरी से होते थे, आधी बोरी लूंगा, चौथाई बोरी लूंगा, एक बोरी लूंगा, नोटों की उसका हिसाब बोरियों से था, अपने उसका एक पैमाना था, अपनी उसकी एक शफकत थी। तो एक चाचा था, वो हर हफ्ते दो तीन दिन के बाद, उसके बेटे ने मुझे बताई ये बात, वो आके दरवाजे पे बैठ जाता था, कोई दरवाजा नहीं खटखटाता था, दरवाजे पे आके बैठ जाता था दरवाजे, तो जब वो बाहर निकलता हूं तू कैसे, कहते तो दर का कुत्ता हाँ गुल्लोरा गुल्लोर, कुत्ते का पिल्ला, कुत्ते का बच्चा, घर का कुत्ता हूं मैं, बैठा हूं, मेरी औकात है मैं आपका दरवाजा खटखटाऊं, ये मैं आपके लिए एक मुर्गी लाया था, ये कभी अंडे लाया था, कभी छाबियां बना के ये लाया था, कभी देसी घी ये लाया था। तहसीलदार सब चले जाते, फिर कुछ दिन के बाद फिर आके चुप करके बैठा हुआ है, कोई दरवाजा नहीं खटखटाया, कि तहसीलदार साहब अभी निकलेंगे घर से अपनी ड्यूटी पे जाने के लिए। आखिर कहने लगा तू क्या चाहता है, इश्क वालों इश्क में इतना मकाम पैदा करो, माशूक मजबूर हो खुद तुम्हें मनाने के लिए, क्या चाहते, जेब से कागज निकालना में मेहरबानी, एक इंतकाल कराना है, अच्छा हो जाएगा जा। अल्लाह को अपनी तलब तो दिखाए। हमारे वाले साहब रहमतुल्लाह का एक मिस्त्री होता था, उसको मामा फजल कहते थे सारे, इज्तमाई मामा था, तो उन्होंने खुद सुनाया, मैंने भी सुना ये बात, ईद का दिन था, एक शाह साहब थे रहमत अली शाह साहब, तो शाह साहब की दीवार गिर गई, कच्ची दीवारें होती थी, उन्होंने चादरें वगैरह लटकाई हुई, फजल के पास दरवाजा खटखटाया, उस दौर में रुपया 1.5 रुपया मजदूर की दिहाड़ी होती थी, बच्चा आया, मामे फजल के बच्चे बहुत सारे थे, गरीब के बच्चे बहुत सारे होते, बच्चा आया तो उसको रुपया दे दिया, ईद का दिन वो गया ना, वो कहने लगा कि चाचा आया हुआ रुपया दे रहे। दूसरा बच्चा गया उसको रुपया दे दिया, उसने दूसरे को कहा बाहर को चाचा आया हुआ दरवाजे पे रुपया दे रहा है। उसने और बच्चे को कहा, उसकी बीवी कहने लगी ये बच्चा जो बाहर जाता है रुपया लेके आता है, ये क्या है? वो गया ना तो वो कहने लगा ओ शास है बिस्मिल्लाह बिस्मिल्लाह खैरियत तो है। उसने कहा फजल मेरी दीवार गिर गई है। उसने कहा शाह साहब मेरे सांद्र था कहीं मेरे औजार तो वहां पड़े हैं जहां मैं काम करता हूँ। करे कोई बात नहीं, दुकान खुलवा के नए ले लेते। कहने लगे ऐसे रुपया देता गया देता गया देता गया, मेरा अब मेरा होश ना रहा कि मैं शाह साहब को इनकार करूं तो कैसे करूं। मैंने कहा शाह साहब अच्छा चलता हूं। बंदा बंदे की इनायत करे तो बंदे का सर झुक जाए। वो करीम किसी का एहसान न रखने वाला गैरतमंद, और जिसके खजानों से गैरत निकली है, और जो बंदों से शिकवा करता है ममा कदरुल्लाह का कदर ही, मेरे बंदो तुमने मेरा मेरी कदर नहीं की, अगर उसके सामने कोई मुराकबे के नाम पे सर झुका के बैठे, मौला तुझे पाना है, कोई सर झुका के बैठे तो अल्लाह को तरस नहीं आएगा। बोल तरस नहीं आएगा। मैं ऐसे बंदों से अल्लाह हया करता है। मामे फजल को पीर रहमत अली शाह साहब के आने का हया आया कि जो बच्चा आता है रुपया पे रुपया दे रहा रुपया पे रुपया दे रहा रुपया पे, मेरे अल्लाह को हया आती है, मेरे अल्लाह को गैरत आती है, मेरा बंदा मुझे पाने के लिए, और इसने मेरे हबीब को नहीं देखा, इसने सहाबा अहले बैत को नहीं देखा, इसने खैरुल करून को नहीं देखा, फिर सुम्मल नजीन यलूनहुम साहबा का जमाना, फिर सुम्मल्लज़ीना यलूनहुम ताबईन का, और बास कहते हैं तबा ताबईन का जमाना। इसने खैरुल कुरून अच्छा दौर सोना दौर बरकत वाला दौर नहीं देखा, इसने फितनों का दौर देखा है, झूठ धोखे फरेब का, और फिर मर चुका के कहता है मौला तू चाहिए तू चाहिए। फिर इन बंदों के साथ अल्लाह पता क्या करता है, बादशाह बैठा था ऊपर, नीचे एक फकीर बैठा था, जा रहा था अपने महल की बालकोनी में बैठा था। उसने क्या कहा, उसने कहा इस फकीर को मेरे पास बुलाओ अभी। बादशाह के कारिंदों ने जाल डाला नीचे फंदा कमंद, उस फकीर के ऊपर जाल पड़ा, जाल लिपटा, उन्होंने खींचा ऊपर तीसरी मंजिल पे और बादशाह के सामने पेश कर दिया। परेशान ना, परेशान न हो, हम तुझसे बातें करनी है, तू जा रहा था हम बैठे थे बातें करते करते कहने लगे अच्छा चलो ये बताओ मैं अल्लाह से मिलना चाहता हूँ, तू तो मिला हुआ है कैसे मिलूं? कह रहे ऐसे मिल जैसे मुझे मिला है। कह रहे वो कैसे? कहा कोई ऐसी अपनी तलब दिखा के अल्लाह तुझे खुद ही ऐसी उठा ले अपने पास। फिर कहने लगे अच्छा ये बता मैं सारी जिंदगी कोशिश करता तुझसे मुलाकात की, बादशाह कभी तुझसे मुलाकात कर सकता था? कहा नहीं। कहा इसे कहते हैं अल्लाह यजतबी इलैहि मन यशा, कुरान कहते हैं अल्लाह जिसको चाहता है यूं चुन चुन लेता है। एक इलेक्शन होते हैं एक सिलेक्शन होती है। इलेक्शन वोट दो, सिलेक्शन खुद चुन लिया। बोला इलेक्शन के काबिल नहीं मत चुन ले। ये जिंदगी है, अल्लाह वाले हमें ये जिंदगी सिखा देते हैं। मौलाना यूसुफ रहमतुल्लाह के बारे में आता है सात सात घंटे मुराकबे में बैठे रहते थे, सात सात घंटे, और घंटा सवा घंटा फिर लोग उनके पांव दबाते थे, टांग सीधी नहीं होती थी, बैठ बैठ के अत्तहियात में टांग वहीं सब। कोशिश करते हैं जोश जनू बेकार न रहे, कुछ खाक उड़ा वीराने की। दीवाना भी बनना मुश्किल नहीं, सूरत तो बना दीवानों से, दीवानों जैसी सूरत तो बना ली। कोशिश मेहनत, कोशिश मेहनत। फीना लनहतियन्नहुम सुबुलना, जो कोशिश करते हम उनके लिए राहें खुद खोलते। ये मुराकबा है, कुछ महसूस ना हो, और मुराकबे में जरूरी नहीं कोई बाबा नजर आए। मेरी बात समझ रहे? कोई बाबा नजर आए, कोई हस्ती नजर आए, आंखें बंद करें मदीने पहुंच जाएं, आंखें बंद करें मक्के पहुंच जाएं, आंखें बंद करें अर्श पे आसमानों में पहुंच जाएं। जरूरी नहीं कुछ ना नजर आए, पर रब मिल जाए सौदा बड़ा बेहतरीन हो गया। और सब कुछ नजर आए और रब ना मिला, कोई जरूरत नहीं ऐसे सौदे की। ये जिंदगी है, इस जिंदगी को हमने पाना, और ये मुराकबे के नाम पे ये जिंदगी मिल जाए। कोशिश करें, दुनिया में उलझे हुए, दुनिया में बिखरे हुए, दुनिया के टूटे हुए, दुनिया में ख्याल तसव्वुर, इसलिए फरमाया किताबों में है जो कुरान अटक अटक के पढ़ता है उसको दोहरा अजर मिलता है। क्यों? बेचारा कोशिश कर रहा, जो मुराकबे में कोशिश करेगा अल्लाह उसको दोहरा अजर देगा। करेंगे ना? अब हम बैठ के मुराकबा करेंगे पूरी तवज्जो, पूरे तसव्वुर, पूरे यकीन, पूरे ध्यान के साथ थोड़ी देर करेंगे। घर में इसकी रोजाना मश्क करें, रोजाना मश्क करें, रोजाना मश्क करें, चाहे 10 मिनट करें। आज तो 1 घंटा बैठ के, कल 10 मिनट ही ना बैठे, 10 मिनट कर ले। और पहले ऐसे करना ही नहीं आएगा, बस चुप करके ऐसे बैठा हुआ है तो सब्र कर रहा है कि या अल्लाह अर्श से नूर मेरे दिल पे आ रहा हो, मेरे दिल अल्लाह अल्लाह कह रहा। एक वक्त आएगा जब अल्लाह इसकी मुशक्कत को मेहनत को देखा, क्योंकि है तो कदरदान मेरा रब। एक वक्त आएगा अल्लाह खुद दिल की दुनिया में अंदर ही कैफियतें देगा, फिर खुद आबाद कर देगा। एक वक्त आए, ठीक है, अब लाइटें बंद होंगी, इधर उधर नहीं देखेंगे, कोई तवज्जो नहीं करेंगे, कोई मोबाइल, कोई तवज्जो नहीं, अपने अंदर इसे खो जाएंगे और अल्लाह पाक को अपनी तलब, अपनी तड़प, अपना जज्बा, अपना विजदान और अपना सच्चा जज्बा अल्लाह को दिखाएंगे और अल्लाह को आएगा तरस और अल्लाह मेरी दुनिया आखिरत के काम बना देगा। ये आज का दर्स है कशफुल महजूब हजरत पीर अली हजवेरी रहमतुल्लाह ताला अलैह अल मारूफ दाता साहब, ये आज का दर्स है। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूल, या अव्वलुल अव्वलीन, या आखिरुल आखिरीन, या ज़ल कुव्वतिल मतीन, या राहिमल मसाकीन, या अरहमर राहिमीन, يا أكرم الأكرمين، يا جواد الجواد، يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، أستغفر الله العظيم، لا حول ولا قوة إلا بالله، أستغفر الله العظيم. کامل ایمان دے دے مولا، کامل اخلاص دے دے، کامل اخلاق دے دے، کامل برکت اور عافیت دے دے، علت ذلت اور قلت سے بچا. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ واہل بیتہ واطرتہ اجمعین. آمین برحمتک.